देखिए भाई, किताब पर बाबुल वसीयति बिस्सुकना वल खिदमा तसिहुल वसीयतु बिखिदमति अब्दिही व सुकना दारिही मुद्दतम मुअय्यनतन व अबदा व बिगल्लतिहिमा फइन खरजति रकबतु मिनस सुलुसि सुल्लिमत इलैहि लहा اي الى الموصى لها لاجل الوصيه والا قسم الدار اثلاثا ويهايئ العبد. باب الوصيه بالسكنى والخدمه، وصيت کے مسائل ذکر ہو رہے ہیں بھائی. اگلا باب ہے باب الوصيه بالسكنى والخدمه. سکنا کہتے ہیں رہائش کو بھائی، رہائش، کوئی شخص کسی گھر میں رہتا ہے. اور خدمت یعنی کوئی غلام یا باندی کسی کو خدمت کے لیے دیتا ہے، اس کی وصیت کرتا ہے. بھئی ابھی تک جو آپ نے وصیتیں پڑھی اس میں موسیٰ لہو کو مالک بنایا جاتا تھا. کوئی شخص مرنے لگا اور اس نے کہا میرے مرنے کے بعد میرے مال کا تیسرا حصہ زید کو دے دینا، تو دیکھو اس کے اندر تیسرے حصے کا مالک بنا دیا ہے زید کو، یعنی موسیٰ لہو کو. لیکن اب اس باب میں ذکر ہوگا کہ مالک نہیں بنائے گا بلکہ منافع کا مالک بنائے گا. عین کا مالک نہیں بنائے گا، اس چیز کا مالک نہیں بنائے گا بلکہ اس چیز کے منافع کا مالک بنائے گا. جیسے گھر ہوتا ہے، ایک گھر کی ملکیت ہے اور ایک گھر کے منافع ہیں. گھر کا کیا نفع ہے، کیا فائدہ ہے؟ کہ اس میں رہائش رکھی جاتی ہے، رہائش رکھی جاتی ہے. اور اسی طرح غلام یا باندی ہے، ان سے خدمت لی جاتی ہے. تو یہاں پر کوئی شخص اگر کسی کے لیے کسی گھر کی رہائش کی وصیت کرے یا اپنے کسی غلام کی خدمت کی وصیت کرے کہ میرے مرنے کے بعد میرا یہ غلام جو ہے وہ ایک سال تک بکر کی خدمت کرتا رہے یا تمام زندگی بکر کی خدمت کرتا رہے، یا یہ جو میرا مکان ہے میرے مرنے کے بعد یہ رہائش کے لیے زید کو دے دیا جائے، وہ 3 سال تک اس میں رہائش رکھ سکتا ہے، یا یوں کہے کہ تمام زندگی اس کو رہائش کے لیے یہ گھر دے دیا جائے. تو کس چیز کی وصیت ہوئی؟ یہ ملکیت کی وصیت نہیں ہے بلکہ منافع کی وصیت ہے. اور منافع، منافع کا تو دوسرے کو مالک بنانا جائز ہے، بدل کے ساتھ بھی اور بغیر بدل کے بھی. بھئی کوئی شخص ہے وہ اپنی گاڑی کرایہ پر دیتا ہے، دیکھو کرایہ پر دے سکتا ہے یا نہیں دے سکتا؟ کرایہ پر دے سکتا ہے. تو دیکھو اس نے گاڑی کا مالک دوسرے کو نہیں بنایا بلکہ گاڑی کے منافع اس کو دیے ہیں اور بدلے میں عوض لیا ہے. منافع کا مالک کسی دوسرے کو بنانا کسی بدل کے بدلے میں، یہ بھی درست ہے، اور بغیر بدل کے کسی کو منافع کا مالک بنانا یہ بھی صحیح ہے. مثلا آپ اپنے ساتھی کو گاڑی دے دیتے ہیں ویسے ہی استعمال کے لیے، 2-3 دن یا 4 دن کے لیے، تو آپ نے گویا 4 دن تک گاڑی کے منافع کا مالک اس کو بنا دیا اور کوئی عوض بھی نہیں لیا. تو جب ویسے عام زندگی کے اندر منافع کا مالک بنانا جائز ہے دوسرے کو، بدل کے ساتھ بھی اور بغیر بدل کے بھی، تو اسی طرح وصیت کے ذریعے بھی کسی کو منافع کا مالک بنانا جائز ہے، چاہے کوئی معلوم اور متعین مدت ہو چاہے ہمیشہ کے لیے ہو. جب معلوم اور متعین مدت ہو تو اتنی مدت کے لیے وہ منافع سے وہ اس کے ہو جائیں گے، اور اگر ہمیشہ کی وصیت کرتا ہے تو پھر جب تک وہ شخص زندہ ہے وہ منافع حاصل کرے گا اس چیز کے، اور جب اس کا انتقال ہو جائے گا تو پھر وہ چیز واپس وارثوں کے پاس آ جائے گی. بات سمجھ میں آ گئی؟ دیکھیے اب کتاب پر، باب الوصیت بالسکنا والخدمتی، یہ باب ہے رہائش اور خدمت کی وصیت کے بارے میں. تصح الوصیت بخدمت عبده وسکنا داره، صحیح ہے وصیت کرنا اپنے غلام کی خدمت کی اور اپنے گھر کی رہائش کی، مدتا معینتن، کسی معین مدت کے لیے، و ابدن، اور ہمیشہ کے لیے. معین مدت کے لیے بھی منافع کا مالک بنا سکتا ہے کہ 1 سال یا 2 سال یا 3 سال مدت متعین کر دے، اور ہمیشہ کے لیے بھی مالک بنا سکتا ہے منافع کا. اور ہمیشہ کے لیے جب مالک بنائے گا تو وہ کب تک مالک رہے گا؟ جب تک موسیٰ لہو زندہ ہے، جب موسیٰ لہو مر جائے گا تو پھر یہ چیز واپس وارثوں کو مل جائے گی۔ تو صحیح ہے وصیت کرنا اپنے غلام کی خدمت کی، وسکنا داری ہی اور اپنے گھر کی رہائش کی، مدتا معینتاً معین مدت کے لیے، و ابداً اور ہمیشہ کے لیے، و بغلتی ہی ما اور ان دونوں کی آمدنی کی، ان دونوں کی آمدنی کی وصیت کرنا بھی صحیح ہے۔ میں نے بتلایا تھا بھائی غلہ کا لفظ پہلے بھی آیا تھا، غلہ زمین سے جو پیداوار حاصل ہو یا زمین کی جو آمدنی ہو، اسی طرح زمین کوئی کرائے پر دی ہے اسے جو آمدنی حاصل ہوئی، یا اسی طرح غلام وغیرہ ہے وہ کاریگر ہیں کوئی کام وغیرہ کرتے ہیں، تو ان سب کو غلہ کہتے ہیں۔ زمین کی آمدنی ہو یا مکان کا کرایہ ہو یا غلام کی جو کمائی ہو یا باندی کی جو کمائی ہو، تو یہ سب کیا کہلاتے ہیں؟ غلتن۔ تو ان دونوں کی جو کمائی ہے اس کا مالک بھی کسی کو بنانا صحیح ہے۔ مثلا شخص وصیت کرتا ہے کہ میرا وہ جو فلاں مکان ہے جو میں نے کرایہ پر دیا ہوا ہے، میرے مرنے کے بعد 5 سال تک اس کا کرایہ زید کو دینا۔ تو دیکھا اس نے 5 سال تک مکان کی جو آمدنی ہے، مکان کا جو غلہ ہے، اس کا مالک زید کو بنا دیا۔ یا اسی طرح غلام کاریگر ہے بھائی، وہ کوئی کام جانتا ہے کمائی کرتا ہے، تو اس کسی کو مالک بنا دیا کہ 5 سال تک میرا یہ غلام جتنی کمائی کرے وہ زید کو دے دینا۔ بات سمجھ میں آ گئی؟ تو آمدنی کا مالک بنانا بھی صحیح ہے۔ یہ مانا ہے وہ بھی غلطی ہی ماں، اور یہ مکان اور غلام کی کمائی جو ہے یا اس کی آمدنی جو ہے اس کی وصیت بھی صحیح ہے۔ فَإِنْ خَرَجَتِ الرَّقَبَةُ مِنَ السُّلُسِ سُلِّمَتْ إِلَيْهِ لَهَا۔ صورت یہ، ایک شخص نے غلام کی خدمت کی وصیت کی اور یا گھر کی رہائش کی وصیت کی، تو فوراً ہی غلام اٹھا کر اس کو نہیں دے دیں گے خدمت کے لیے، بلکہ دیکھیں گے کہ یہ غلام سلس میں سے نکلتا ہے یا نہیں۔ اگر یہ غلام سلس میں سے نکل آتا ہے پھر تو یہ غلام اس کو دے دیں گے، خدمت کرتا رہے گا اس کی، اور جب وہ مدت پوری ہو جائے گی پھر واپس وارثوں کو مل جائے گا۔ اور اسی طرح اگر وہ گھر جس کی رہائش کی وصیت کی ہے، اگر وہ گھر سلس میں سے نکل سکتا ہے، پھر تو وہ ٹھیک ہے، رہائش کے لیے اس شخص کو دے دیں گے جتنی مدت وصیت کی ہے، اس وقت تک اس کی وہ اس میں رہائش رکھ سکے گا۔ لیکن اگر یہ غلام یا یہ گھر سلس میں سے نہیں نکل سکتا تو پھر کیا کیا جائے گا؟ تو کہتے ہیں پھر اس سلس کے اندر اس مکان کا جتنا حصہ آتا ہے اس میں تقسیم کر دی جائے گی، اور اتنا حصہ جو ہے موسیٰ لہو کو رہائش کے لیے دے دیا جائے گا۔ مکان کی کیا کر دیں گے؟ تقسیم کر دیں گے، اور پوری جائیداد میں سے سلس کے بقدر حصہ جو مکان کا ہوگا وہ اس کو پھر رہائش کے لیے دے دیں گے۔ اور غلام کے اندر کیا کریں؟ غلام میں تو تقسیم نہیں ہو سکتی، کہتے ہیں وہاں پر جو ہے وہ آپس میں باری مقرر کر لیں، باری مقرر کر لیں، اور سلس میں سے جتنا حصہ بنتا ہے اتنے کے بقدر وہ غلام ان کی خدمت کرے گا اور باقی پھر وارثوں کی خدمت کرے گا۔ فرض کرو اس نے غلام کی وصیت کی کہ میرا یہ غلام زید کی خدمت کرے گا، اور اس کا یہی ایک غلام ہے اور کوئی غلام ہے ہی نہیں، اور کوئی مال ہے ہی نہیں، تو پھر اس غلام میں سے کتنے حصے میں وصیت نافذ کی جاتی ہے؟ سلس میں۔ تو لہذا اس غلام کو باری باری سے خدمت لیں گے، ہر 3 دن میں سے ایک دن جو ہے وہ موسیٰ لہو کی خدمت کیا کرے، اور 2 حصے یعنی 2 سلس 2 دن جو ہے وہ پھر وارثوں کی خدمت کیا کرے۔ تو دیکھا وارثوں کے لیے 2 سلس خدمت ہو گئی اور موسیٰ لہو کے لیے 1 سلس خدمت ہو گئی۔ ایک دن موسیٰ لہو کی خدمت کیا کرے اور 2 دن وارثوں کی خدمت کیا کرے۔ طریقہ سمجھ میں آ گیا؟ تو دیکھیے یہی بیان کر رہے ہیں، کہتے ہیں فَإِنْ خَرَجَتِ الرَّقَبَةُ مِنَ السُّلُسِ، اگر اس غلام کی ذات جو ہے وہ نکل آئے سلس میں سے، سُلِّمَتْ إِلَيْهِ، تو وہ رقبہ جو ہے اس موسیٰ لہو کے سپرد کر دیا جائے گا۔ لَهَا اَيْ لِلْوَصِيَّتِ، ہا ضمیر راجع ہے وصیت کو، وصیت کی وجہ سے، اس غلام کا ثلث حوالے کر دیا جائے گا لہا ای لل وصیتی، وصیت کی وجہ سے. دیکھیے خود ضمیروں کا مرجع بتلا رہے ہیں، الیہی کی ہا ضمیر کس کو راجع بتلایا، ای ال الموسا لہو، یعنی کس کے سپرد کیا جائے گا، موسا لہو کے، یہ موسا لہو کو ضمیر راجع ہے. اور لہا بتلا آگے کہہ رہے ہیں لاجل الوصیتی، لام جو ہے وہ علت بیان کر رہا ہے، اجل الوصیتی، وہ غلام اس کے سپرد کر دیا جائے گا وصیت کی وجہ سے. بھائی مانا سمجھ میں آ گیا، یہ مانا ہے. دوبارہ دیکھیے تو سلمت الیہ لہا، وہ جو رقبہ ہے وہ موسیٰ لہو کے سپرد کر دی جائے گی لہا اس وصیت کی وجہ سے، ای الیل موسیٰ لہو لاجل الوصیتی، یعنی موسیٰ لہو کے سپرد کی جائے گی وصیت کی وجہ سے. وَإِلَّا، اور اگر ایسا نہ ہو، یعنی ثلث میں سے وہ رقبہ اور وہ مکان نہیں نکل سکتا، تو قُسِّمَتْ دَارُ أَثْلَاثًا، تو تقسیم کر دیا جائے گا گھر کو تین حصے کر کے. تین حصے مثلا وہی ایک مکان ہے اور کوئی مال ہے ہی نہیں، تو تین حصے کر دو، ایک حصہ کس کو دے دو، موسیٰ لہو کو رہائش کے لیے، اور دو حصے وارثوں کے لیے ہو جائیں گے. وَيُحَايَأُ الْعَبْدُ، ہا یا آیو، ہا یہ او مہا یا اتن، اس کا معنی ہے کسی چیز پر اتفاق کر لینا، کسی چیز پر اتفاق کر لیں. تو غلام پر بھی کیا کر لیں گے، اتفاق، یعنی باریاں مقرر کر لیں گے آپس میں. باری میں کیا ہوتا ہے، اتفاق کر کے ہی باریاں مقرر ہوں گی نا، تو یہ معنی ہے کہ اتفاق کر کے باری باری ان کی خدمت کرے گا. وہ یوہا یا العبد، اور غلام میں اتفاق کر لیا جائے گا، یعنی باریوں پر. ایقسم الدار، یعنی گھر کو تقسیم کر دیا جائے گا. ویسلم الی الموسی لہ مقدار ثلث المال، اور سپرد کر دیا جائے گا موسی لہو کے ثلث مال کے بقدر. لیسکن فیہ، تاکہ اس میں رہائش اختیار کرے. والعبد یخدم الموسی لہ بمقدار ما صحت فیہ الوصیت، اور غلام جو ہے وہ خدمت کرے گا موسی لہو کی اتنی مقدار کے جس کے اندر وصیت صحیح ہو. اور وصیت کتنے میں صحیح ہے، ثلث میں. وَيَخْدِمُ الْوَرَثَةَ مِقْدَارَ مَا لَمْ تَصِحَّ، اور وارثوں کی غلام خدمت کرے گا اتنی مقدار جس میں وصیت صحیح نہیں. وصیت کتنے میں نہیں صحیح، دو ثلث میں. ایک ثلث میں تو صحیح ہے، دو ثلث میں صحیح نہیں. بات سمجھ میں آ گئی بھائی. انہوں نے یہ دیکھو، انہوں نے کہا کہ غلام موسیٰ لہو کی خدمت کرے گا اتنی مقدار جتنے میں وصیت صحیح ہو، ثلث نہیں کہا. کہنا کیا چاہیے تھا، ثلث، اور اتنی خدمت کرے گا وارثوں کی جتنے میں وصیت صحیح نہیں. اس لیے کیونکہ ہو سکتا ہے غلام کے ساتھ اور بھی مال ہو بھائی، اور ثلث کے اندر غلام کا نصف نکل رہا ہے. کتنا، نصف. تو دیکھو نصف میں وصیت صحیح اور نصف میں صحیح نہیں، تو اب باریاں کس طرح مقرر کریں گے. ایک دن جو ہے وہ موسیٰ لہو کی خدمت کرے گا اور ایک دن وارثوں کی خدمت کرے گا، کیونکہ آدھا آدھا غلام ہے بھائی. بات سمجھ میں آ گئی. اس لیے انہوں نے ثلث نہیں کہا، یہ کہا جتنی مقدار میں وصیت صحیح ہو، وہ کچھ بھی ہو سکتی ہے اور مال کے اعتبار سے، اور باقی جتنے میں وصیت صحیح نہیں ہوگی اتنے میں وہ وارثوں کی خدمت کرے گا. آگے دیکھیے، وَبِمَوْتِهِ فِي حَيَاتِ مُوسِيهِ تَبْتُلُ، وَبِمَوْتِ ہی، آگے شرح میں بتلا رہے ہیں، اے بِمَوْتِ الْمُوسَى لَهُ، ہاں ضمیر کس کو راجے، موسیٰ لہو. موسیٰ لہو کے، بھئی دیکھیں ادھر دیکھیں، موسیٰ لہو اگر موسی کی زندگی میں ہی مر جائے تو پھر وصیت باطل ہو گئی. مثلا ایک شخص نے کہا تھا میرے مرنے کے بعد زید کو میرے مال کا ثلث دے دینا، لیکن وصیت کرنے والے کے مرنے سے پہلے ہی زید کا انتقال ہو گیا، اور وصیت تو موت کے وقت نافذ ہوتی ہے، اور موت کے وقت تو زید موجود ہی نہیں، وہ تو پہلے ہی مر چکا ہے، تو وصیت تو موسی کی موت کے بعد نافذ کی جاتی ہے، اور اس وقت تو زید زندہ ہی نہیں ہے، لہذا یہ وصیت باطل ہو جائے گی. وجہ یہ کہ جو وصیت ہے یہ آپ پڑھ چکے، یہ ایجاب کا نام ہے. کس چیز کا نام ہے، ایجاب بعد الموت کا نام ہے، موت کے بعد ایجاب کا نام ہے. اور موت کے بعد ایجاب آئے گا لیکن موسیٰ لہو موجود ہی نہیں ہے، تو ایجاب بھی لغو ہو جائے گا. بھائی آپ نے پڑھا ہے، आपने पढ़ा है कि एक हो बै के अंदर एक होता है ईजाब और एक होता है कबूल, इसी तरह वसीयत के अंदर भी ईजाब है और कबूल है। मूसा लहू कबूल करता है वसीयत को, आपने पढ़ा था मूसा लहू के लिए जरूरी है कि वो वसीयत को कबूल करे या रद्द करे, उसकी मर्जी है। कबूल करेगा तो वो चीज उसको दे देंगे, अगर रद्द करेगा फिर उसको नहीं देंगे। तो इसमें भी ईजाब भी होता है, यानी वो जो वसीयत करने वाला है उसकी तरफ से गोया मौत के बाद ईजाब आ गया कि ये माल का तीसरा हिस्सा जैद को दे दो, और जैद फिर क्या करता है, उसको कबूल करता है या रद्द करता है, जैसे बैअ के अंदर होता है। बेचने वाला ईजाब करता है, जो अव्वल कायल होता है उसको क्या कहते हैं, ईजाब, वो एक ईजाब करता है और फिर मुश्तरी की मर्जी है उसको कबूल करे या रद्द करे। तो यहां पर भी वसीयत में भी क्या होता है, ईजाब होता है और मूसा लहू की तरफ से कबूल होगा तो फिर ही वसीयत नाफिज होगी, और यहां तो ईजाब ही बातिल हो गया क्योंकि मूसा लहू ही जिंदा नहीं है। तो जैसे बाय ने ईजाब करना है बै के अंदर भाई, और कबूल या रद्द मुश्तरी ने करना है, और अगर मुश्तरी ईजाब करने से पहले ही मर जाए तो फिर तो ईजाब ईजाब किससे किया जाएगा भाई, बात समझ में आ गई। तो कहते हैं वबी मौती ही फी हयाती मूसी ही तब तुलु, और मूसा लहू की मौत की वजह से फी हयाती मूसी ही मूसी की जिंदगी में ही, मूसी की जिंदगी में ही मूसा लहू की के मरने की सूरत में तब तुलु वसीयत बातिल हो जाएगी। वह बाद मौत ही यऊदु इलल वरासती, और मूसा लहू की मौत के बाद वो चीज वापस आ जाएगी वारिसों के पास। वह बाद मौत ही आई बाद मौतिल मूसा लहू, भाई इधर देखिए, एक तो सूरत यह बयान की अगर मूसा लहू जिंदगी में ही फौत हो गया, एक शख्स ने वसीयत की मेरे मरने के बाद मेरा यह मकान जो है रिहाइश के लिए जैद को दे देना 10 साल के लिए, तो इस वसीयत को हमने मूसी के मरने के बाद नाफिज करना है, लेकिन मूसी का भी इंतकाल नहीं हुआ था कि उससे पहले ही जैद का इंतकाल हो गया, तो इस सूरत में वसीयत क्या हो जाएगी, बातिल हो जाएगी। और अगर बातिल नहीं हुई और मूसा लहू जिंदा था तो वो मकान उसको वो कबूल कर लेता है तो फिर वो उसको मकान दे देंगे, वो उसमें रिहाइश रखेगा। और जब वो मर जाएगा, मसलन उसने क्या कहा था, उसने कहा था ये मकान हमेशा के लिए किसको दे देना, जैद के लिए रिहाइश, इस मकान की रिहाइश हमेशा के लिए जैद को दे देना, तो इसकी रिहाइश हमेशा जैद के लिए रहेगी यहां तक कि जैद का इंतकाल हो जाए, और जब जैद का इंतकाल हो जाएगा तो अब मकान वापस वारिसों के पास आ जाएगा, क्योंकि मकान का मालिक उसने जैद को नहीं बनाया था, सिर्फ मकान की रिहाइश का मालिक बनाया था, और मकान तो अभी भी वारिसों का है, तो वह मकान वापस उसके मूसी के वारिसों को मिल जाएगा। बात समझ में आ गई, ये माना है वह बाद मौती ही यऊदु इलल वरासती, और वो जो मकान या गुलाम है वो मूसा लहू के मरने के बाद वापस आ जाएगा वारिसों के पास, किसके वारिसों के पास, मूसी के वारिसों के पास भाई, क्योंकि मनाफिया का मालिक बनाया है, बात मिल्कियत का नहीं, अगर मालिक बनाया होता फिर तो मूसा लहू के वारिसों को यह मकान मिलना था, क्योंकि मूसा लहू उसका मालिक बन जाता, बात समझ में आ गई, और मूसा लहू के बाद यह मकान फिर किसको मिलता, उसके वारिसों को, लेकिन यहां तो मकान का मालिक नहीं बनाया, सिर्फ उसकी रिहाइश का मालिक बनाया है, फर्क समझ में आ रहा है। ऐ बिमौतिल मूसा लहू बाद मौति मूसी ही तऊदु इला वरसतिल मूसी, ऐ बिमौतिल मूसा लहू, यानी जब मूसा लहू मर जाए बाद मौति मूसी ही, मूसी के इंतकाल के बाद, मूसी का तो इंतकाल हो चुका है ना, और उसके बाद मूसा लहू का भी क्या हो गया, इंतकाल हो गया, तो फिर तऊदु इला वरासतिल मूसी, तो वो मकान लौट आएगा मूसी के वारिसों के पास। तर्जमा समझ में आ रहा है, फिर देख लें, ऐ बिमौतिल मूसा लहू बाद मौति मूसी ही तऊदु इला वरासतिल मूसी, وسیعت کرنے والے کی موت کے بعد موسیٰ لہو کی موت پر وہ مکان واپس لوٹ آئے گا موسیٰ کے وارثوں کی طرف. لِأَنَّهُ أَوْصَى بِأَنْ تَفِعَ الْمُوسَى لَهُ عَلَى مِلْكِ الْمُوسِى, اس لیے کیونکہ اس وسیعت کرنے والے نے یہ وسیعت کی تھی کہ موسیٰ لہو وہ نفع اٹھائے اس سے, عَلَى مِلْكِ الْمُوسِى, کس کی ملکیت پر؟ موسیٰ کی ملکیت پر, یعنی ملکیت موسیٰ ہی کی رہے گی اور موسیٰ لہو صرف اس سے نفع اٹھائے گا رہائش کا یا خدمت کا. فَإِذَا مَاتَ الْمُوسَى لَهُ, پھر جب موسیٰ لہو مر گیا تو يَعُودُ إِلَى وَرَثَةِ الْمُوسِى, تو وہ چیز پھر لوٹ آئے گی موسیٰ کے وارثوں کی طرف. بِحُكْمِ الْمِلْكِ, ملکیت کے حکم کی وجہ سے, کیونکہ مالک تو کون تھا؟ موسیٰ تھا, اور موسیٰ کے بعد کون مالک؟ اس کے وارث مالک ہیں, تو اب ان کو مل جائے گی یہ چیز. وَبِثَمَرَتِ بُسْتَانِهِ إِنْ مَاتَ وَفِيهِ ثَمَرَةٌ لَهُ هَذِهِ فَقَطْ. صورت مسئلہ یہ, ایک شخص نے دوسرے کے لیے وصیت کی کہ میرے باغ کے پھل کا مالک یہ ہے, میرے باغ کا پھل زید کو دے دینا, تو کیا یہی پھل دیں گے جو اس وقت لگا ہوا ہے, یا آئندہ سالوں کا پھل بھی اسی کو ملے گا؟ کہتے ہیں نہیں بھائی, پھل کا لفظ عرف میں جو موجود ہوتا ہے اس پر اس کا اطلاق ہوتا ہے, لہذا جو موجودہ پھل ہے موسیٰ کے مرنے کے وقت جو پھل درختوں پر ہے وہ پھل موسیٰ لہو کو دے دیں گے اور اگلے سالوں کا پھل اس کو نہیں دیں گے. الا یہ کہ موسیٰ نے ابدن کا لفظ ساتھ لگا دیا کہ میرے اس باغ کا پھل ہمیشہ زید کو دینا, تو اب اس نے یہ ابدن یا یوں کہیں ہمیشہ کی قید لگا دی, تو اب اگلے سالوں کا پھل بھی ہمیشہ کس کو ملے گا؟ زید ہی کو ملتا رہے گا, یہاں تک کہ زید کا انتقال ہو جائے. جب انتقال ہو گیا تو اب جو ہے یہ پھل موسیٰ کے وارثوں کو ملا کرے گا, وہ کیونکہ باغ ان کا ہے. بات سمجھ میں آ گئی. وَبِثَمَرَتِ بُسْتَانِهِ, اور اپنے باغ کے پھل کی وصیت کی صورت میں, ان ماتا, اگر موسیٰ مر گیا, وَفِيهِ ثَمَرَةٌ, اس حال میں کہ باغ کے اندر پھل تھا, تو لہو ہاذہ فقط, تو موسیٰ لہو کے لیے صرف یہی پھل ہوگا, لہو موسیٰ لہو کے لیے ہوگا, ہاذہ یہ والا پھل, فقط صرف, صرف یہ والا پھل کس کو ملے گا؟ موسیٰ لہو کو, کیونکہ اس نے کوئی ابدن کا لفظ استعمال نہیں کیا. ابدن کا معنی ہمیشہ ہمیشہ. اے للموسیٰ لہو ثمرۃ الکائنۃ حال موت الموسیٰ, موسیٰ لہو کے لیے وہ پھل ہوگا, الکائنۃ, کائنا اے ثابتۃ, وہ پھل جو ثابت ہو یعنی موجود ہو, حال موت الموسیٰ, موسیٰ کی موت کے وقت. موسیٰ نے کیا کہا تھا, میرے اس باغ کا پھل کس کو دے دینا؟ زید کو. تو موسیٰ کا جب انتقال ہوا تو جو پھل موجود ہے صرف وہی پھل زید کو دیا جائے گا, بعد والے سالوں کا پھل نہیں دیں گے, یہی بیان کر رہے ہیں. اے للموسیٰ لہو الثمرۃ الکائنۃ حال موت الموسیٰ, کہ موسیٰ لہو کے لیے وہ پھل ہوگا جو موجود ہے موسیٰ کی موت کی حالت میں, لا ما یحدث بعدہ, نہ کہ وہ پھل جو بعد میں نیا آئے. حدث یحدث کا معنی نئی چیز کا پیش آنا, اس کے بعد جو نیا پھل آئے وہ نہیں دیا جائے گا. معنی سمجھ میں آ گیا. وَإِن ضَمَّ أَبَدًا, اور اگر وہ اس کے ساتھ ابدن کا لفظ ملا دے کہ میرے اس باغ کا پھل زید کو دینا ابدن, ہمیشہ کے لیے, تو فَلَهُ هَذِهِ وَمَا يَحْدُثُ, تو زید کے لیے یہ والا پھل بھی ہوگا, وَمَا يَحْدُثُ, اور جو آگے اگلے سالوں میں اور پھل آئے گا وہ بھی زید کے لیے ہوگا. کما فی غلتی بستانی ہی, جیسے کہ غلہ بستان کی وصیت میں, بھئی ایک شخص ہے اس نے وصیت کی کہ میرے اس باغ کی آمدنی زید کو دینا, تو اس صورت میں یاد رکھنا یہ آمدنی اس سال کی بھی ہوگی اور آئندہ سالوں کی بھی ہوگی, کیونکہ آمدنی کا لفظ موجودہ آمدنی پر بھی ہوتا ہے اور آنے والے سالوں کی آمدنی پر بھی اس کا اطلاق ہوتا ہے. کہتے ہیں نا کوئی, دیکھو عام استعمال بھی ہوتا ہے, آپ گھر کا خرچہ کیسے چلاتے ہیں؟ آپ کہتے ہیں میں باغ کی آمدنی سے گھر کا خرچہ چلاتا ہوں, میں باغ کی آمدنی سے گھر کا خرچہ چلاتا ہوں. تو دیکھو یہ آمدنی سے ساری آمدنی جو ہر سال آ رہی ہے وہ سب مراد ہوتی ہے. तो यहां पर भी जो आमदनी मौजूदा होगी वो भी दाखिल हो जाएगी और अगले सालों की भी आ जाएगी। यहां चाहे वो अबदन का लफ्ज बढ़ाए या ना बढ़ाए कोई फर्क नहीं पड़ता। जब क्या कहा उसने, मेरे इस बाग की आमदनी जैद के लिए है, तो बस अब तमाम सालों की, अगले सालों की आमदनी उसमें आ जाएगी, मौजूदा साल की भी और अगले सालों की भी। आमदनी के साथ अबदन का लफ्ज बढ़ाने की जरूरत नहीं है भाई। तो जैसे पिछले मसले में था, देखो इन्होंने क्या कहा, कमाफी गल्लती बुस्तानी ही, जैसे कि उसके बाग के गल्ले में है, जैसे कि उसके बाग की आमदनी में है मसला। पीछे क्या बताया, वह इन जम अबदन, अगर अबदन का लफ्ज बढ़ा दिया इसने, वह इन जम अबदन, और अगर इसने साथ अबदन का लफ्ज भी मिला दिया, फलहू हाजी ही व मा यहदुसू, तो मूसा लहू के लिए ये वाला फल भी होगा और नए सालों में, अगले सालों में आने वाला फल भी होगा। कमा फी गल्लती बुस्तानी ही, जैसे कि अपने बाग की आमदनी की वसीयत में है, जैसे कि अपने बाग की आमदनी की सूरत में जैसे मसला है कि वहां ये मौजूदा आमदनी भी होती है और अगले सालों वाली आमदनी भी होती है, जैसे पिछले मसले में अबदन बढ़ाने से मौजूदा और मुस्तकबिल के सारे फल दाखिल हो गए थे, तो गल्ला बुस्तान के अंदर भी सारी आमदनी आ जाएगी भाई। ऐ औसा बिगल्लती बुस्तानी ही, यानी वसीयत की किसी शख्स ने अपनी बाग की कमाई की, अपनी बाग की आमदनी की, सवा उनजम लफ्जल अबदी औला, बराबर है कि वो अबद का लफ्ज बढ़ाए या न बढ़ाए, फलहू हादिही व मा यहदुसू, तो उस आदमी के लिए ये वाली आमदनी भी होगी इस साल वाली भी, व मा यहदुसू, और जो आगे आए, नई आए यानी अगले सालों में आए, वो भी उसके लिए होगी। वह भी सूफी गनमी ही व वलदिहा व लबनिहा लहू माफी वक्त मौती ही जम अबदन औला। इसके बजाय एक शख्स वसीयत करता है कि ये जो जैद है इसको मेरी भेड़ बकरियों की ऊन दे देना। ऊन सूफ आ रहा है, सूफ जो है ये भेड़ बकरियों पर जो बाल होते हैं जिससे धागा और बनाया जाता है, गर्म कपड़े बनाए जाते हैं। तो किसी ने क्या वसीयत की कि मेरी भेड़ बकरियों की ऊन जैद को दे देना, या कहता है मेरी भेड़ बकरियों के जो बच्चे हैं वो जैद को दे देना, या कहता है मेरी भेड़ बकरियों का जो दूध है वो जैद को दे देना। तो कहते हैं कि जो मूसी की मौत के वक्त जो ऊन भेड़ बकरियों पर मौजूद होगी सिर्फ वो जैद को मिलेगी, मूसी की मौत के वक्त जो भेड़ बकरियों के बच्चे हैं सिर्फ वो मिलेंगे जैद को, मूसी की मौत के वक्त जो भेड़ बकरियों का दूध है वो सिर्फ मिलेगा, मुस्तकबिल वाले ऊन भी नहीं मिलेगी, मुस्तकबिल वाले बच्चे भी नहीं मिलेंगे और मुस्तकबिल वाला दूध भी नहीं मिलेगा। चाहे वो अबदन का लफ्ज लगा ही क्यों ना दे साथ, वो ये कह दे मेरी भेड़ बकरियों की ऊन हमेशा जैद को देना, मेरी भेड़ बकरियों के बच्चे हमेशा जैद को देना, या मेरी भेड़ बकरियों का दूध हमेशा जैद को देना। नहीं भाई, यहां चाहे आप हमेशा का लफ्ज लगाएं या न लगाएं, हर हाल में सिर्फ मौत के वक्त जो मौजूद है वो दे देंगे, बाद में और नहीं देंगे। बात समझ में आ गई भाई, क्या वजह है क्यों नहीं देंगे बाद में? कहते हैं इसलिए कि बाद में जो आने वाले ऊन है या बच्चे हैं और या दूध है वो मादूम है, अभी उनका वजूद ही नहीं है। और याद रखो शरीयत का उसूल है, शरीयत का उसूल है कि जो चीज मादूम हो उस पर आकद नहीं किया जा सकता। वसीयत भी तो एक आकद है ना, जिसमें ईजाब होता है और दूसरा उसको क्या करता है, कबूल करता है, उसकी मिल्कियत में चीज को दे रहा है या उसके मुनाफे किसी को मालिक बना रहा है मुनाफे का, तो उसमें भी कबूल होता है। तो ये एक आकद का नाम है, और आकद के अंदर वो जो माकूदुन अलैह है जिस पर आकद किया जा रहा है वो मौजूद चीज होनी चाहिए, मादूम चीज नहीं होनी चाहिए। बात समझ में आ गई? जैसे ब्याह के अंदर आप किसी शख्स को कहते हैं, किसी शख्स को कहते हैं कि मसलन कि मैं इस दरिया में जाल फेंकूंगा, जितनी मछलियां पकड़ी गई वो 1000 रुपए में खरीदते हो तो खरीद लो, चुनांचे इजाब कबूल करते हैं। कि हां मैंने खरीद ली और वो कबूल कर लेता है, नहीं भाई ये बेदुरुस्त नहीं, इसलिए क्योंकि मछली अभी आपके कब्जे में नहीं, काबू में नहीं है, तो आप ये क्या कर रहे हैं। या और मिसाल बना लो, हां एक शख्स से आप बया करते हैं कि मेरी बकरी आइंदा जिस बच्चे को जन्म देगी वो बच्चा अगर खरीदना चाहते हो तो मुझसे खरीद लो 1000 रुपए में। नहीं भाई इस बच्चे की बै जायज नहीं, क्योंकि अभी तो इसका वजूद ही नहीं है और मादूम की बै जायज नहीं है, वो चीज मौजूद होनी चाहिए फिर ही बै होगी। तो शरीयत का उसूल क्या कि मादूम चीज पर आकद जायज नहीं है। और यहां पर भी जो मौजूदा ऊन होगी वो तो मौजूद है, लेकिन अगले सालों वाली ऊन वो तो अभी मौजूद ही नहीं। जो इस वक्त बच्चे मौजूद हैं वो तो दे देंगे, लेकिन अगले सालों के बच्चे तो अभी मौजूद ही नहीं, लिहाजा वो आकद में दाखिल नहीं होंगे। या इसी तरह जो इस वक्त दूध मौजूद है वो तो दे दिया जाएगा, जो कल का दूध है वो तो अभी मौजूद ही नहीं है, लिहाजा वो नहीं देंगे। इस पर इश्काल होता है कि अभी आपने हमें बताया कि अगर बाग के फलों के अंदर वो वसीयत करता है कि उसको इस बाग के फल देना हमेशा, तो इस साल वाले फल भी देने पड़ेंगे, अगले सालों के फल भी देने पड़ेंगे, हालांकि अगले सालों के फल तो मादूम है, वहां तो आपने मादूम चीज पर आकद की इजाजत दे दी और यहां आपने मादूम चीज पर आकद की इजाजत नहीं दी। तो उसका जवाब देंगे कि भाई कुछ मादूम चीजें हैं उन पर शरीयत ने आकद की इजाजत दी है, लिहाजा उन्हीं में इजाजत होगी और किसी चीज में नहीं। तो कुछ चीजों के अंदर मादूम चीजों पर भी आकद करने की शरीयत ने इजाजत दी है, जैसे मुजारात है और मुसाकात है। मुजारात आप पढ़ चुके हैं, जमीन को बटाई पर देना कि ये जमीन है मेरी, आप इसमें मेहनत करें और जो पैदावार हासिल होगी वो हम आधी आधी तकसीम कर लेंगे। तो देखो यहां आकद किस पर हो रहा है, पैदावार पर, और पैदावार तो अभी मौजूद ही नहीं है, लेकिन चूंकि शरीयत ने इसकी इजाजत दी है और हमेशा से लोग ये करते चले आए हैं तो लिहाजा ये जायज है, यहां मादूम चीज पर आकद जायज है। इसी तरह मुसाकात आपने पढ़ा, बागात को बटाई पर देना, किसी को बाग कोई देता है कि मेरे इस बाग की देखभाल करो और दरख्तों का ख्याल रखो, फल आएंगे उनका ख्याल रखो, और जब फल तैयार हो जाएगा तो आधा फल आपका हो जाएगा और आधा मेरा हो जाएगा। तो देखो यहां पर भी आकद कर रहे हैं फलों पर, हालांकि वो फल तो भी मौजूद ही नहीं है, उनका तो वजूद ही नहीं है, तो लेकिन शरीयत ने इसकी इजाजत दी है। और आपने पूरा एक बाब मुसाकात का और इसी तरह मुजारात का पढ़ा भाई, तो कुछ मादूम चीजों पर शरीयत ने इजाजत दी है, तो फल भी उनमें से एक है, इसलिए हमने फलों पर क्या कहा कि उसमें अबदन की कैद लगाएगा तो मुस्तकबिल के फल भी वसीयत में दाखिल हो जाएंगे, लेकिन बाकी चीजें जो ऊन वगैरह है वो अपनी असल पर बाकी रहेंगे, और उनमें असल यही है कि मादूम चीज पर आकद जायज नहीं, तो लिहाजा इन पर भी आकद जायज नहीं होगा। देखिए भाई कहते हैं, वह भी सूफी गनमी ही, और अपनी भेड़ बकरियों की ऊन की वसीयत, वह वलदीहा, और अपनी भेड़ बकरियों के बच्चों की वसीयत, वह लबनीहा, और अपनी भेड़ बकरियों के दूध की वसीयत की सूरत में, लहू उस मूसा लहू के लिए होगा, माफी वक्ती मौती ही, जो मूसी की मौत के वक्त मौजूद है वो मूसा लहू के लिए होगा, जम अबदन औला, चाहे वो अबदन का लफ्ज साथ मिलाए या न मिलाए। वलफर्क बैन अस्समरति वलगल्लति वस्सूफी, और फर्क जो है वो फल के अंदर और आमदनी के अंदर और ऊन के दरमियान, कि अन अलगल्लत तुतलकु अलल मौजूदी वाला मायू जदू मर्रतन बाद उखरा, कि गल्ला जो है इसका इतलाक होता है मौजूदा पर भी, आमदनी का इतलाक मौजूदा आमदनी पर भी होता है, वह अला मायू जदू मर्रतन बाद उखरा, और वो जो पाई जाएगी इस एक मरतबा के बाद दोबारा, इस मर्तबा के बाद दोबारा यानी मुस्तकबिल में जो पाई जाएगी उसको भी आमदनी कहते हैं, तो लिहाजा जब आमदनी का लफ्ज बोला तो खुद ब खुद मुस्तकबिल वाली आमदनी भी उसमें दाखिल हो गई। वह समरत व सूफुला युतलकानी इल्ला अलल मौजूदी, और फल और ऊन जो है इनका इतलाक नहीं होता मगर मौजूद पर ही, इतलाक यानी उर्फ में मौजूद फलों को ही फल कहते हैं, मुस्तकबिल वाले फलों को जब फल कहा जाए तो मौजूदा फल मुराद होते हैं, मुस्तकबिल वाले मुराद नहीं होते। मुस्तकबिल वालों पर फल के लफ्ज का या इसी तरह ऊन के लफ्ज का इतलाक नहीं होता। इल्ला अन्नहु इदा जम्मा अबदन, तो देखो फल और ऊन पीछे देख रहे हैं इबारत, व समरत व सूफ ला युतलकान इल्ला अलल मौजूद, फल और ऊन जो है इनका इतलाक नहीं होता मगर मौजूदा चीजों पर ही, मौजूदा फलों पर और मौजूदा ऊन पर ही, तो सिर्फ वही मुराद होंगे। इल्ला अन्नहु इदा जम्मा अबदन, मगर जब उसने अबदन का लफ्ज साथ मिला दिया यानी हमेशा का लफ्ज मिला दिया, तो सारा करीनतन दालतन आला तनावुल मादूमी, तो ये जो लफ्ज है अबदन ये ऐसा करीना बन गया दालतन जो दलालत कर रहा है अला तनावुल मादूमी, मादूम चीज के भी शामिल होने पर, वो जो मुस्तकबिल का है उसको भी शामिल होने पर ये दलालत कर रहा है, क्योंकि क्या कहा हमेशा, तो हमेशा में तो मुस्तकबिल वाला भी आएगा और वो तो मादूम है, तो अबदन ने क्या किया मादूम को भी अपने साथ शामिल कर लिया। ये माना है कि अन्नहु इदा जम्मा अबदन सारा करीनतन दालतन अला तनावुल मादूमी, कि जब वसीयत करने वाले ने अबदन का लफ्ज साथ जोड़ दिया तो ये ऐसा करीना बन गया जो दलालत कर रहा है उस मादूम चीज के शामिल होने पर। फतसिहु फी समरति दून सूफी, तो फिर वसीयत सही हो जाएगी फल के अंदर ना के ऊन में, ऊन में सही नहीं होगी फल में सही हो जाएगी। लिअन्न अलअक्द अला समरति अलमअदूमति यसिहु शरअन कल मुसाकाती, इसलिए क्योंकि अक्द करना ऐसे फल पर जो मादूम है वो शरअन सही है कल मुसाकाती, जैसे कि मुसाकात है। ला अला सूफी वल वलदी व नहविहिमा, न के सूफ और उनके बच्चे और इन जैसी चीजों पर, इन पर आकद करना सही नहीं, तो इन पर सही नहीं होगा, और फल के अंदर मादूम पर भी आकद सही है तो वह आकद सही हो जाएगा। फर्क समझ में आ गया। आगे देखिए, व तूर सुबीअतुन व कनीसतुन जुइलता फिस्सिहति। बीआ, बीआ कहते हैं यहूदियों की इबादत गाह, भाई कलीसा इसको कहते हैं, कलीसा उर्दू में कलीसा कहते हैं, और कनीसतुन, कनीसा ये यहूदियों की इबादत गाह को भी कहते हैं और ये ईसाइयों की इबादत गाह यानी गिरजे को भी कहते हैं, गिरजा यानी जो उनका चर्च होता है, लेकिन यहां पर कनीसा से मुराद ईसाइयों की इबादतगाह है क्योंकि उससे पहले बीआ जो यहूदियों की इबादतगाह है उसका अलहदा जिक्र आ गया। वैसे तो कनीसा दोनों को कहते हैं लेकिन पीछे यहूदियों की इबादतगाह का अलग जिक्र आ गया, तो अब कनीसा से सिर्फ ईसाइयों की इबादतगाह मुराद लेंगे। सूरत मसला ये कि एक शख्स ने अपनी जिंदगी में सेहत के अंदर कोई बीआ या कनीसा बनाया था, यहूदी था उसने अपने कलीसा बनाया था, यह इसी तरह कोई ईसाई था उसने अपना कनीसा यानी कोई गिरजा बनाया था, तो क्या इनमें वरासत जारी होगी? कहते हैं हां, ये जब मर जाएंगे तो इनकी जो औलाद होगी वो जो इनके वारिस होंगे वो इसके मालिक बन जाएंगे। बात समझ में आ गई, वो इसके मालिक बन जाएंगे। मसला समझ में आ रहा है, देखिए मैं तफसील बयान करता हूं। कहते हैं वतू रसू, और मौरूस होगा यानी वरासत जारी होगी, तो मौरूस होगा बीआतुं व कनीसतुं, बीआ भी और कनीसा भी यानी कलीसा और गिरजा दोनों मौरूस होंगे, मौरूस होंगे यानी उसमें वरासत जारी होगी। ऐसे बीआ और ऐसे कनीसा जो इलताफ़ सेहति, जिनको बनाया गया है सेहत की हालत में, उसने कब बनाया था बनाने वाले ने, सेहत की हालत में जिंदगी में बनाया था, तो ये बीआ और ये कनीसा ये मौरूस होंगे, इनमें वरासत जारी होगी। और याद रखना ये मसला बिल इत्तेफाक है हमारे तीनों अइम्मा के नजदीक, इमाम साहिब भी और साहिबेन भी, वो सब क्या फरमाते हैं कि वो बीआ वो कनीसा जो सेहत की हालत में बनाया गया उसमें वरासत जारी होगी, और वो जो उसके वारिस होंगे बनाने वाले के वो इसके मालिक बन जाएंगे। لأن هذا بمنزلة الوقف عند أبي حنيفة رحمه الله والوقف يورث عنده, कहते हैं इसलिए क्योंकि ये वक्फ के दर्जे में है इमाम साहब के नजदीक, जब उसने एक कलीसा या गिरजा बनाया तो ये किसके दर्जे में है? वक्फ के दर्जे में है इमाम साहब के नजदीक। वल वक्फ यूरसु इंदहू, और वक्फ जो है वो मौरूस होता है इमाम साहब के नजदीक, यानी उसमें वरासत जारी होती है। भाई वक्फ के मसले में याद रखो, वक्फ याद रखो, वक्फ किसे कहते हैं, मुख्तसर बयान कर देता हूं भाई। वक्फ कहते हैं भाई अपना मकान, बाग वगैरह या जमीन जो है, जो गैर मनकूला जायदाद है, गैर मनकूला, जिसको नकल नहीं किया जा सकता। कुछ चीजें हमारी मनकूली हैं और कुछ गैर मनकूली। मनकूली वो चीजें जिनको एक जगह से दूसरी जगह नकल किया जा सकता है, जैसे ये सारी चीजें हैं, किताबें हैं, कलम हैं, ये कुर्सी है, मेज है, गाड़ी है, बस है, ये मशीनरी है, ये सारा कुछ एक जगह से दूसरी जगह मुंतकिल हो जाती है, ये है मनकूलात। और कुछ चीजें गैर मनकूलात हैं, जैसे जमीन है, मकान है, फैक्ट्री है, इनको देखो पूरी जमीन को आप उठाकर दूसरी जगह मुंतकिल नहीं कर सकते, तो ये है गैर मनकूलात। और ये याद रखना, ये वक्फ जो है सिर्फ गैर मनकूलात में जारी होता है, मनकूलात में जारी नहीं होता। और वक्फ इसे कहते हैं कि कोई शख्स अपने मकान, बाग, जमीन वगैरह अल्लाह की राह में वक्फ कर दे, अल्लाह की राह में वक्फ कर दे कि मेरा ये मकान वक्फ है, मेरे मरने के बाद इसकी सारी आमदनी गरीबों पर खर्च करना, तो ये मकान वक्फ हो जाएगा और ये चीज अल्लाह की हो गई, लिहाजा अब इसको न बेचना सही है, न हिबा करना सही है, न इसके अंदर वरासत जारी होगी, क्योंकि ये चीज किसकी हो गई? अल्लाह की हो गई भाई। और ये बड़े सवाब का काम है, जब तक वो चीज मौजूद है और उसकी आमदनी और उसका नफा जो है वो गरीबों पर या जिन लोगों के बारे में वसीयत की है उन पर खर्च होता रहेगा, उस शख्स को सवाब मिलता रहेगा, तो ये सदका जारिया है भाई। बात समझ में आ रही है? तो बड़े सवाब का काम है। और इसमें याद रखो, इसमें यह जरूरी है जिस काम के लिए वक्फ किया जाए इससे वही काम लिया जाएगा, कोई दूसरा काम नहीं लिया जाएगा। मसलन एक शख्स ने कहा था कि मैं ये मकान वक्फ करता हूं, इसकी जितनी भी आमदनी हो वो इस फला मदरसे पर खर्च की जाए, तो वो हमेशा उस मदरसे पर ही खर्च की जाएगी, उसके बजाय अगर वो जो मुतवल्ली हैं वो इसको गरीबों पर देना चाहते हैं, गरीबों को पर खर्च करना चाहते हैं, नहीं भाई, ये मकान उसने वक्फ किया था मालिक ने इस मदरसे के तलबा के लिए और मदरसे के रहने वालों के लिए, तो ये उन्हीं पर खर्च किया जाएगा, अब आप इसमें तब्दीली नहीं कर सकते भाई। बात समझ में आ गई? और इसमें शर्त वगैरह लगाना भी जायज है। मसलन एक आदमी कहता है कि जब तक मैं जिंदा हूं इसकी आमदनी मैं खाऊंगा, और जब मैं मर जाऊंगा तो मेरे मरने के बाद फिर ये मदरसे वालों को दे देना। एक तो सूरत यह अभी से वक्फ करता है कि आज से ही इस मकान की जितनी आमदनी हो वो मदरसे वालों को दी जाए, और एक सूरत यह कि मेरे मरने के बाद जो है वो मदरसे वालों को दी जाए, तो फिर इस सूरत में वो वक्फ होगा, लेकिन फिर वो वसीयत वाला हुक्म है, सुलुस के अंदर से अगर वो मकान निकलता है तो फिर उसमें उसके मुताबिक उसको वक्फ कर दिया जाएगा। और जब कोई चीज वक्फ हो गई तो वो किसकी मिल्क में आ गई? अल्लाह की मिल्क में। वैसे तो अल्लाह ही हर चीज के मालिक हैं हकीकत में तो, लेकिन मजाजन दुनिया में कहते हैं ये चीज जैद की है, ये बकर की है, ये खालिद की है, तो मजाजन दूसरे भी मालिक कहलाते हैं, हकीकत में तो मालिक अल्लाह ही है। लेकिन यहां वक्फ में अब यहां किसी गैर की तरफ निस्बत भी नहीं की जाएगी, बस ये चीज अल्लाह की हो गई, ये अल्लाह ही इसके मालिक हैं। बात समझ में आ गई? और नीज इसमें यह भी मसलन शर्त लगा सकता है कि इस मकान की जितनी आमदनी हो उसमें से आधी जो है वो मेरी औलाद पे खर्च करना और आधी जो है वो गुरबा और मसाकीन पर खर्च करना, तो हमेशा उसी तरह किया जाएगा, आधी आमदनी इसकी औलाद का हिस्सा होगा और आधी जो है उस गुरबा और मसाकीन पर खर्च की जाएगी। लेकिन फिर अगर उसने मरने के बाद की बात की है तो फिर देखेंगे सुलुस में वो वसीयत नाफिज करेंगे। बात समझ में आ गई? अब इस वक्फ के मसले में याद रखना, इमाम आजम अबू हनीफा रहमला फरमाते हैं, तवज्जो से, इमाम आजम अबू हनीफा रहमला फरमाते हैं, जब कोई शख्स किसी चीज को वक्फ कर दे, वक्फ कर दे, तो वक्फ करने से उस आदमी की मिल्कियत खत्म नहीं होती, ये चीज का मालिक अभी भी यही है। اس چیز کا مالک
ابھی
بھی یہ وقف کرنے والا ہے. امام صاحب فرماتے ہیں ہاں دو صورتوں میں اس کی ملکیت ختم ہو سکتی ہے, یا تو قاضی اس کا فیصلہ کر دے, کوئی شخص مقدمہ اٹھا کر قاضی کے پاس لے گیا اور قاضی نے پھر کیا فیصلہ کر دیا کہ آج سے یہ زمین, یہ جو زمین ہے وقف ہے. قاضی نے جب فیصلہ کر دیا, اس نے بھی وقف کی تھی لیکن ملکیت ابھی باقی تھی, تو جب قاضی فیصلہ کر دے گا اب یہ اس شخص کی ملکیت سے نکل گئی. اس سے پہلے اس مالک وہی تھا, تھی چیز وقف, اس کی آمدنی تو اسی جگہ خرچ کرنی تھی جہاں اس نے وقف کر دی ہے, لیکن ابھی بھی وہ مالک تھا, لیکن جب قاضی فیصلہ کر دے گا اب اس کی ملکیت سے چیز نکل گئی, اب وہ مالک نہ رہا. یا اس کی نسبت اپنی موت کی طرف کرتا ہے کہ اگر میں مر گیا تو اس مکان کی آمدنی غریبوں پر خرچ کرنا, تو اب اس نے موت کی طرف نسبت کی ہے, اور موت کے بعد تو پھر یہ مالک نہیں بن سکتا, تو لہذا اس صورت میں بھی پھر وہ چیز اس کی ملک سے نکل جائے گی, اور جب ملک سے نکل جائے گی تو پھر اس میں وراثت جاری نہیں ہوگی. ضابطہ سمجھ میں آ گیا؟ امام صاحب کے نزدیک کوئی چیز وقف کر دی جائے تو کیا وقف کرنے والے کی ملکیت سے وہ چیز نکلے گی؟ نہیں نکلے گی. کب نکلے گی؟ یا تو قاضی فیصلہ کر دے, یا وہ اس کی نسبت اس نے کس کی طرف کی ہو, اپنی موت کی طرف کی ہو, پھر ہی وہ چیز اس کی ملک سے نکل جائے گی. بات سمجھ میں آ گئی؟ جبکہ امام ابو یوسف رحمہ اللہ فرماتے ہیں کہ اس شخص کے زمین کو وقف کرتے ہی زمین اس کی ملک سے نکل جائے گی. امام صاحب تو فرماتے ہیں ملکیت سے نہیں نکلے گی الا یہ کہ قاضی فیصلہ کر دے, یا یہ کس کی طرف نسبت کر دے, اپنی موت کی طرف, کہ میرے مرنے کے بعد وقف ہے تو پھر نکلے گی. جبکہ امام ابو یوسف رحمہ اللہ فرماتے ہیں کہ جیسے ہی وہ وقف کرے گا, وقف کی بات زبان سے جیسے ہی نکالے گا فوراً زمین اس کی ملک سے نکل جائے گی بھائی. جبکہ امام محمد رحمہ اللہ فرماتے ہیں جب کوئی شخص کسی چیز کو وقف کرے گا تو اس وقت تک اس کی ملک سے نہیں نکلے گی جب تک کوئی متولی مقرر کر کے اس کے قبضے میں وہ چیز نہ دے دے. مثلا ایک آدمی نے کیا کہا, یہ میرا یہ مکان غریبوں اور فقیروں کے لیے وقف ہے, اس کی آمدنی ہمیشہ غریبوں اور فقیروں پر خرچ کی جائے. امام یوسف رحمہ اللہ فرماتے ہیں اس کے یہ کہتے ہی مکان اس کی ملک سے نکل گیا اور وقف ہو گیا, جبکہ امام محمد رحمہ اللہ فرماتے ہیں کہ مکان ابھی بھی اس کی ملک کے اندر ہے. ہاں اگر یہ کسی کو متولی بناتا ہے, اس کا نگران اور سر مقرر کرتا ہے اور اس کے قبضے میں پھر یہ مکان دے دیتا ہے کہ یہ لو بھائی یہ مکان اب تمہارے حوالے ہے اور جہاں میں نے کہا ہے اس کی آمدنی خرچ کرتے رہو, تو جب متولی کے قبضے میں دے دے گا تو پھر امام محمد رحمہ اللہ فرماتے ہیں اب مالک کی ملکیت سے یہ مکان نکل گیا. بات سمجھ میں آ گئی؟ تو امام ابو یوسف رحمہ اللہ کے نزدیک کہتے ہی وقف کرتے ہی ملکیت ختم, اور امام محمد رحمہ اللہ کے نزدیک متولی مقرر کر کے اس کے قبضے میں باقاعدہ دے دے تو پھر ملکیت ختم ہوگی. یہاں تک مسائل سمجھ میں آ گئے. اب آئیے کتاب کے مسئلے کی طرف بھائی. انہوں نے کیا کہا کہ کسی شخص نے اپنی زندگی میں گرجا یا کلیسا بنوایا اور صحت کے اندر, تو کیا اس میں وراثت جاری ہوگی یا نہیں؟ تو بالاتفاق ہمارے تینوں ائمہ فرماتے ہیں کہ اس میں وراثت جاری ہوگی. لیکن وراثت کیوں جاری ہوگی؟ اس میں وجہ میں اختلاف ہے. امام صاحب فرماتے ہیں یہ وقف کے درجے میں ہو گیا, کیونکہ اس نے کوئی اپنے رہنے کے لیے مکان نہیں بنایا بلکہ اپنی عبادت گاہ بنائی ہے. کیا بنائی ہے؟ گویا اس نے یہ اللہ کی رضا کے لیے بنائی ہے. اپنے عقیدے کے مطابق انہوں نے یہ مکان کس لیے بنایا؟ اللہ کی رضا کے لیے. بے شک ان کا عقیدہ غلط ہے لیکن انہوں نے اپنے عقیدے کے مطابق اللہ کی رضا کے لیے یہ مکان بنایا ہے, تو یہ وقف کے درجے میں ہو گیا. یہ عبادت گاہ کس درجے میں ہو گئی؟ وقف کے درجے میں ہو گئی. اور وقف میں ابھی آپ کو بتلایا امام صاحب کے نزدیک وراثت جاری ہوتی ہے جب تک قاضی فیصلہ نہ کر دے یا موت کی طرف نسبت نہ کر دے, اور اس نے تو کوئی موت کی طرف نسبت نہیں کی, اس نے تو زندگی میں بنایا ہے. بات سمجھ میں آ گئی؟ تو یہ وقف کے درجے میں ہو گیا امام صاحب کے نزدیک, وقف کے درجے میں, اور وقف کے اندر امام صاحب کے نزدیک اس میں وراثت جاری ہوتی ہے. جبکہ صاحبین فرماتے ہیں کہ कि भाई ये वक्फ ही नहीं है, वक्फ ही नहीं है, इसलिए क्योंकि वक्फ तो किया जाता है जिसमें जो अल्लाह की रजा का बायस हो भाई, और ये तो गुनाह का काम है, लिहाजा ये वक्फ ही नहीं है। जब वक्फ ही नहीं है तो अभी भी मालिक की ही मिल्कियत में है, जब मालिक की मिल्कियत में है तो इसमें वरासत जारी होगी। फर्क समझ में आ गया, ये माना है। फिर देखिए, वतूर सुबियातुं व कनीसतुं जुइलता फिस्सेहति, और मौरूस होगा वो कलीसा और वो गिरजा जिनको बनाया गया था सेहत की हालत में। लिअन्न हाज़ा बिमंज़िलतिल वक्फ इंद अबी हनीफा रहिमहुल्लाह, इसलिए क्योंकि ये वक्फ के दर्जे में है इमाम साहब के नजदीक। वल वक्फ यूरसु इंदहू, और जो वक्फ होता है वो मौरूस होता है इमाम साहब के नजदीक, उसमें वरासत जारी होती है। व अम्मा इंदहुमा, और बाकी साहिबैन जो हैं उनके नजदीक, ला ये वक्फ नहीं है, ये वक्फ के दर्जे में नहीं है। लिअन्न हाज़िही मासियतुन, इसलिए क्योंकि ये तो मासियत है, गुनाह का काम है। फला तसिहु, लिहाजा इसका वक्फ बनाना सही नहीं है। जब वक्फ बनाना सही नहीं, जब ये वक्फ ना हुआ, अल्लाह के लिए ना हुआ, तो मालिक अभी भी बनाने वाला है, जब बनाने वाला मालिक है तो इसमें वरासत जारी होगी। बात समझ में आ गई? तो बिया और कनीसा में वरासत जारी होगी बिल इत्तेफाक, अलबत्ता वरासत क्यों जारी होगी उसमें इख्तिलाफ है। इमाम साहब के नजदीक चूंकि वक्फ के दर्जे में है और वक्फ में वरासत जारी होती है, इसलिए इसमें वरासत जारी होगी, और साहिबैन के नजदीक इसलिए जारी होगी वरासत क्योंकि ये वक्फ के दर्जे में नहीं है भाई। बात समझ में आ गई? इस पर एक इश्काल आपके जहनों में आएगा। इश्काल ये कि इमाम साहब क्या फरमाते हैं कि ये वक्फ के दर्जे में है, तो वक्फ तो मस्जिद भी होती है, मस्जिद का कोई मालिक नहीं होता, मस्जिद खालिस किसके लिए होती है? अल्लाह के लिए होती है, और मस्जिद के अंदर तो वरासत जारी नहीं होती, मस्जिद को तो बेचना और हिबा करना जायज नहीं है। तो जब इमाम साहब के नजदीक ये वक्फ के दर्जे में है, तो वक्फ तो मस्जिद भी है, तो मस्जिद को तो बेचना और हिबा करना जायज नहीं, उसमें वरासत जायज नहीं, तो इसमें फिर वो कैसे फरमाते हैं वरासत जारी होगी? एतराज समझ में आया? तो जवाब याद रखना भाई, देखिए मस्जिद मस्जिद जो है वो खालिस अल्लाह की रजा के लिए होती है, उसमें हकुल आब्द कोई नहीं होता, उसमें हकुल आब्द कोई नहीं होता। जबकि ये जो गिरजा और कनीसा होते हैं ना, इसमें बाकायदा ये कमरे बनाते हैं जिसके अंदर इनके पादरी और खिदमत करने वाले रहते हैं भाई, उनकी रिहाइश होती है। इसी तरह जो इनमें से मर जाते हैं, अंदर ही अगर बड़ी जगह हो उस गिरजे के अंदर ही वो कब्रिस्तान वगैरह भी छोटा सा बना लेते हैं और वहां उनको दफन करते हैं। तो देखो इससे तो हकुल आब्द मुतअल्लिक हो गया, ये तो खालिस हकुल्ला नहीं है भाई। तो मस्जिद तो खालिस हकुल्ला है, मस्जिद के अंदर आप रिहाइश के लिए कमरा नहीं रख सकते। मस्जिदों के साथ याद रखें जो कमरे होते हैं रिहाइश के लिए, वो मस्जिद की हुदूद से बाहर होते हैं, वो मस्जिद के अंदर दाखिल नहीं होते। मस्जिद की हुदूद के अंदर किसी के लिए रिहाइश नहीं रखी जा सकती। बात समझ में आ गई? तो मस्जिद चूंकि खालिस अल्लाह का हक है, इसलिए वो उसमें वरासत जारी नहीं होती, उसको बेचना जायज नहीं, उसको हिबा करना जायज नहीं, क्योंकि वो किसका हक है? अल्लाह का हक है। जबकि ये जो गिरजा है, इससे तो हकुल आब्द भी मुतालिक है, चूंकि इसमें हकुल आब्द भी मुतालिक है, क्योंकि अंदर वो रहते भी हैं और कब्रें भी बनाते हैं, तो इसलिए हकुल आब्द भी मुतालिक है चूंकि, इसलिए इसका बेचना भी जायज और इसका हिबा करना भी उनके लिए जायज। अगर मस्जिद ऐसी होती कि उसमें रहना भी जायज होता, कब्रें बनाना भी जायज होता, हकुल आब्द भी इसमें होते, तो फिर उसको भी बेचना जायज होता, लेकिन उसमें चूंकि ऐसा नहीं, वो खालिस किसके लिए है? अल्लाह के हक के लिए, इसलिए वहां पर ये चीजें जायज नहीं। फर्क समझ में आ गया दोनों में? आगे देखिए भाई, वल वसीयतु बिजअलि इहदाहुमा समा कौमन औ ला तसिहु, और वसीयत करना बिजअलि इहदाहुमा, इन दोनों में से एक कर देने की। मसलन एक शख्स का इंतकाल हुआ और उसने कहा मेरे मरने के बाद मेरे इस घर को, मेरे मरने के बाद मेरे इस घर का कलीसा बना देना ताकि इसमें और यहूदी इबादत करें। मसलन मरने वाला यहूदी था, या मरने एक शख्स ने कहा मेरे मरने के बाद मेरे इस घर से गिरजा बना देना ताकि उसमें और ईसाई इबादत करें, और ईसाई क्या करें,
बिल्कुल
इबादत करें, तो क्या ये वसीयत सही है जो उसने वसीयत की कि मेरे मरने के बाद मेरे घर से कलीसा बना दिया जाए या इसको गिरजा बना दिया जाए? तो इसमें याद रखिए दो सूरतें हैं, या तो वो कुछ मुअय्यन लोगों का नाम लेगा कि फला मोहल्ले वालों के लिए जो है इसको गिरजा बना दिया जाए या कलीसा बना दिया जाए, या मुअय्यन कौम को जिक्र नहीं करेगा, यानी वैसे ही कह देगा मेरे घर को क्या बना देना, कलीसा बना देना या गिरजा बना देना। बात समझ में आ गई? तो इमाम साहब फरमाते हैं दोनों सूरतों में वसीयत सही है, चाहे वो किसी मुअय्यन लोगों के लिए इसको कलीसा और गिरजा बनाने की वसीयत करे, चाहे गैर मुअय्यन के लिए क्या करे, वसीयत करे। यानी किसी का नाम ही नहीं जिक्र किया, बस सिर्फ इतना कहा मेरे घर को क्या बना देना, कलीसा या गिरजा बना देना। तो दोनों सूरतों में इमाम साहब फरमाते हैं उसकी वसीयत सही है, जबकि साहिबैन फरमाते हैं अगर मुअय्यन लोगों के लिए वसीयत की फिर तो कलीसा और गिरजा बनाना इसकी ये वाली वसीयत सही हो जाएगी, और अगर उसने किसी का नाम नहीं लिया, कोई मुअय्यन लोगों का जिक्र नहीं किया, तो फिर उसकी यह वसीयत बातिल है, इसका कोई एतबार नहीं। तवज्जो है? इमाम साहब क्या फरमाते हैं कि जब वो ये वसीयत करे तो चाहे मुअय्यन लोगों के लिए करे चाहे गैर मुअय्यन लोगों के लिए करे, ये वसीयत जायज है, सही है। जबकि साहिबैन फरमाते हैं अगर मुअय्यन लोगों के लिए उसने ये वसीयत की है कि उनके लिए गिरजा या कलीसा इससे बना देना, फिर तो वसीयत सही है, और अगर मुअय्यन लोगों के लिए नहीं बनाता तो फिर ये वसीयत सही नहीं है। भाई क्या वजह, ये फर्क क्यों है, फर्क समझ लें। वजह ये, साहिबैन फरमाते हैं अभी मसला गुजर गया, इमाम साहब के नजदीक ये किसके दर्जे में था, वक्फ के दर्जे में, और साहिबैन के नजदीक ये वक्फ के दर्जे में नहीं है। भाई तो जब उसने क्या कहा कि मेरे मरने के बाद मेरे इस मकान का कलीसा या गिरजा बना देना, और मुअय्यन लोगों का जिक्र किया कि फला महल्ले वालों के लिए इसे कलीसा बना देना, तो ये वसीयत हुई, वसीयत हुई। और वसीयत में क्या किया जाता है, दूसरे को अपने माल के अंदर जानशीन बनाया जाता है और मालिक बनाया जाता है, यूं कहो दूसरे को अपने माल का मालिक बनाया जाता है। बात समझ में आ रही है, मालिक बनाया जाता है। और यहां पर भी जब उसने मुअय्यन कौम का जिक्र किया कि उनके लिए कलीसा बना देना, तो मालूम हुआ ये उनको मालिक बना रहा है, क्या कर रहा है, उनको मालिक बना रहा है। और क्या वसीयत करने वाला अपने माल के सुलुस का दूसरे को मालिक बना सकता है या नहीं बना सकता, बना सकता है। तो ये भी इसी तरह कर रहा है, वसीयत करके उन महल्ले वालों के लिए कलीसा बनाने का कह रहा है, गोया उनको अपने इस मकान का मालिक बना रहा है, लिहाजा इसकी ये वसीयत सही हो जाएगी, उसकी ये वसीयत सही हो जाएगी। और इमाम साहब के नजदीक, इमाम साहब के नजदीक भाई इमाम साहब तो क्या फरमाते थे, वक्फ किसको कहते थे, वक्फ, वक्फ कोई चीज करे तो मिल्कियत खत्म नहीं होती, बनाने वाला फिर भी मालिक रहता है, लेकिन दो सूरतों में मिल्कियत खत्म हो जाती है, कौन सी, एक काजी फैसला करे, दूसरा मौत की तरफ निस्बत करे। और यहां वो वसीयत कर रहा है, मालूम हुआ निस्बत किसकी तरफ कर रहा है, मौत की तरफ निस्बत कर रहा है, और मौत की तरफ निस्बत कर रहा है, तो फिर ये चीज क्या हो जाएगी, वक्फ हो जाएगी, वक्फ हो जाएगी। तो इमाम साहब के नजदीक ये वक्फ की तरह ही है, और यहां पर उनके एतकाद का एतबार होगा, वो अपनी तरफ से इसको किस लिए दे रहे हैं, नेक काम में लगा रहे हैं, अल्लाह की रजा के लिए दे रहे हैं, लिहाजा उनको यहां उनके दीन के मुताबिक मामला किया जाएगा, और अपने दीन के एतबार से वो किस में दे रहे हैं, अल्लाह के लिए मकान को वक्फ कर रहे हैं, तो ये मकान, तो ये गिरजा वक्फ हो जाएगा इमाम साहब के नजदीक, क्योंकि उनको उनके एतकाद पर छोड़ा गया है, वो जैसा अपना मजहब जिस तरह अमल करते हैं वो उस पर करें। भाई बात समझ में आ गई, तो लिहाजा ये इमाम साहब के नजदीक वक्फ हो जाएगा, चाहे किसी मुअय्यन के लिए वक्फ करे चाहे गैर मुअय्यन के लिए वक्फ करे। इमाम साहब के नजदीक मौत की तरफ निस्बत की तो ये क्या हो जाएगा, वक्फ हो जाएगा। और इस पर इश्काल होता है, वक्फ तो वो होता है जो अल्लाह की रजा के लिए हो, और ये तो गुनाह है, ये क्या है, गुना है। तो इमाम साहब फरमाते हैं कि भाई ये अपने एतकाद के मुताबिक वो क्या कर रहे हैं, नेकी कर रहे हैं, अपने एतिकाद के मुताबिक वो नेकी वाला काम कर रहे हैं, और उनको उनके एतिकाद पर, उनके दीन जैसा वो दीन वो है उनका, उनको अपने दीन पर छोड़ा गया है, तो लिहाजा जब वो इसको वक्फ कर रहे हैं तो ये वक्फ हो जाएगा, क्योंकि उनका यही एतिकाद है कि इसमें अल्लाह की रजा है, तो उनके एतिकाद के मुताबिक यहां उसको वक्फ ही करार दिया जाएगा। ये किसके नजदीक? इमाम साहब के नजदीक। चाहे किसी मुअय्यन को जिक्र करे या मुअय्यन को जिक्र न करे, कि फला महल्ले वालों के लिए है जिक्र कर दे या किसी भी महल्ले का नाम ना ले, दोनों सूरतों में उनके नजदीक ये वक्फ हो जाएगा इमाम साहब के नजदीक। जबकि साहिबैन फर्क करते हैं, वो क्या फरमाते हैं कि जब मुअय्यन कौम का जब नाम लिया उसने कि फला महल्ले वालों के लिए ये गिरजा कलीसा बनाना, तो मालूम हुआ ये उनको मालिक बनाना चाहता है, और मालिक तो बना सकता है सुलुस के बकदर, उनको वसीयत का हुक्म है, तो लिहाजा वो मालिक बन जाएंगे अगर ये सुलुस में से निकलता है। और अगर वो किसी का भी नाम नहीं लेता, तवज्जो है, अगर वो किसी का भी नाम नहीं लेता तो साहिबैन फरमाते हैं मालूम हुआ ये वक्फ करना चाहता है। क्या करना चाहता है? अल्लाह के लिए करना चाहता है, और ये तो गुनाह का काम है, ये तो वक्फ नहीं हो सकता, लिहाजा इस सूरत में ये वसीयत सही नहीं है। फर्क समझ में आ गया? इमाम साहब के नजदीक किसी मुअय्यन कौम का नाम ले या ना ले, दोनों सूरतों में वक्फ हो जाएगा, उनके एतिकाद के मुताबिक हम अमल करेंगे। और साहिबैन के नजदीक कि जब मुअय्यन कौम का जिक्र कर रहा है तो फिर वो या उनको मालिक बना रहा है, लिहाजा फिर तो ये वसीयत सही है। और अगर किसी का नाम नहीं लेता, मालूम हुआ वक्फ करना चाहता है, तो वक्फ तो सही नहीं है क्योंकि ये तो गुनाह का काम है, लिहाजा इस सूरत में वसीयत बातिल हो जाएगी। फर्क समझ में आ गया? तो कहते हैं वल वसीयत बि जअलि इहदाहुमा समा कौमन औ ला तसिहु, और वसीयत करना बिजाली इहदाहुमा इन दोनों में से एक के बना देने की, इन दोनों में से यानी कि मेरे घर को इन दोनों में से एक चीज बना दो, मसलन जो उसने वसीयत की है उसने कहा इसका इसका कलीसा बना दो, या उसने वसीयत की है इसका गिरजा बना दो। फिर देखिए वल वसीयत बिजाली इहदाहुमा, और वसीयत कर देना इन दोनों में से किसी एक के बना देने की, समा कौमन औला, सम्मा का माना है मुअय्यन करना, नाम जिक्र करना, सम्मा कौमन औला, किसी कौम को कुछ लोगों को मुअय्यन करे या ना करे, दोनों सूरतों में तसिह, ये वसीयत इमाम साहब के नजदीक सही, क्योंकि ये क्या है उनके नजदीक, ये वो वक्फ कर रहा है, और वो वक्फ अपने एतिकाद के मुताबिक चूंकि अल्लाह की रजा के लिए कर रहा है, और उनको उनके एतिकाद के मुताबिक मामला किया जाएगा और इसको वक्फ ही समझा जाएगा। जबकि साहिबैन इख्तिलाफ करते हैं, मतन में सिर्फ इमाम साहब का मजहब जिक्र हुआ, आगे साहिबैन की बात भी आएगी। फइन औसा यहूदी युन औ नसरानी युन अयु जाला लिकौम इन मुसम्मैना बीअतुन औ कनीसतुन तसिहु, अगर वसीयत की किसी यहूदी ने औ नसरानी युन या किसी ईसाई ने कि अयु जाला के बना दिया जाए, लिकौम इन मुसम्मैना किसी मुअय्यन कौम के लिए, मुअय्यन लोगों के लिए बना दिया जाए, क्या बनाया जाए, क्या बनाया जाए, बीअतुन औ कनीसतुन कोई कलीसा या गिरजा, तसिह तो ये वसीयत सही है। हां ये सही है, यानी दोनों के नजदीक सही है, ये इमाम साहब के नजदीक तो दोनों हालतों में सही था, लेकिन अगर कौम मुअय्यन कर दे तो फिर तो साहिबैन के नजदीक भी सही है क्योंकि वो उनको मालिक बना रहा है। ولقوم غير مسمين تصح عند ابي حنيفه رحمه الله لا عندهما, और गैर मुअय्यन कौम के लिए, गैर मुअय्यन लोगों के लिए सही है इमाम साहब के नजदीक, ला इंदहुमा न के साहिबैन के नजदीक। बात समझ में आ रही है? साहिबैन के नजदीक सही नहीं है। فَإِنَّ الْوَصِيَّةَ بِالْمَعْصِيَّةِ لَا تَصِحُّ, इसलिए क्योंकि गुनाह की वसीयत करना दुरुस्त नहीं है साहिबैन के नजदीक। वो फरमाते हैं वक्फ करना चाहता है और गुनाह के लिए वसीयत कर रहा है, ये तो सही नहीं है भाई, क्योंकि ईसाई और यहूदी मजहब तो सही नहीं है, तो जब सही नहीं है तो उस उनकी इबादत के लिए एक जगह को वक्फ करना ये गुनाह का काम है, लिहाजा ये सही नहीं। लहू, इमाम साहिब की दलील यह है कि अन्नहु कुर्बतुन फी मुअतकद कि ये कुर्बत है, इबादत है उनके एतिकाद में, वहुम मतरुकूना अलामा यदीनूना, और उनको छोड़ दिया गया है अलामा उसी चीज पर, यदीनूना जिसको वो मजहब बनाते हैं, यानी उनको उनके मजहब पर छोड़ दिया गया है, वो जिस तरह भी मजहब पर चलते हैं उनको चलने दिया जाएगा। बात समझ में आ गई? اچھا یہاں لفظ آیا بھائی لقومن مسمینا، لقومن مسمینا بیعتن او کنیستن، او لقومن غیر مسمینا تصح عندہ. لقومن مسمینا بھائی یہاں لفظ آیا مسمینا، یہاں پر بھی میں نے دیکھا اس کو انہوں نے مسمینا لکھا ہوا ہے، اور ہدایہ وغیرہ میں بھی میں نے دیکھا انہوں نے اس کو مسمینا لکھا ہوا ہے، یعنی اعراب باقاعدہ ڈلے ہوئے ہیں، لیکن مسمینا درست بنتا نہیں ہے بھائی، مسمینا ہونا چاہیے مسمینا. یہ جمع مذکر سالم ہے، جمع مذکر سالم وہ کیا ہوتا ہے؟ مسلمون اور مسلمین. دیکھو یا اور نون کے ساتھ ہے تو ما قبل کسر آتا ہے مسلمین، اس لیے انہوں نے کہا مسمین، وہاں انہوں نے کیا لکھا ہے مسمین، لیکن درست نہیں بنتا بھائی، درست اس لیے نہیں بنتا، اس لیے کیونکہ یہ جمع ہے مسما کی، سما یسمی تسمیتن فہوا مسمن، سمی یسما تسمیتن فذاک مسمن، تو مسما کہتے ہیں متعین اور مسمن کہتے ہیں متعین کرنے والا، تو لقومن مسمن ہونا مسمین ہونا چاہیے، وہ قوم جو متعین کرنے والی ہے یا ان کو متعین کیا گیا ہے، ان کو متعین کیا گیا ہے، تو لہذا اس میں مفعول کا صیغہ ہونا چاہیے، اور اس میں مفعول تو ہے مسمى، توجہ ہے مسمى، اور مسمى کا جمع مذکر سالم کیسے آئے گا؟ مسمونا تسنی آئے گا، مسمى مسمیانی اور مسمونا مسمونا، میم پر فتحہ ہی پڑھیں گے، ویسے تو مسلمون واو سے ما قبل ضمہ ہوتا ہے، لیکن اگر آخر میں الف ہو، جیسے اس کی مثال باقاعدہ ہدایت النحو کے اندر متن کے اندر وہاں دی ہوئی ہے، مصطفیٰ، مصطفیٰ کے آخر میں کیا ہے؟ الف ہے، جو یا سے بدل کر آیا ہے، الف ہے آخر میں، الف ہے، اور جب الف کو گرا کر واو لائیں گے تو پھر ما قبل کے فتحہ کو برقرار رکھیں گے تاکہ پتا چلے کہ یہاں سے الف گرا ہے، تو مصطفیٰ اس کی جمع مذکر سالم مصطفون نہیں آئے گی بلکہ مصطفون، مصطفون، اور حالت نسبی جری میں کہیں گے مصطفین، مصطفین، اور نون پر زبر پڑنا ہے، یہ خیال رکھنا، نون پر زبر، کیونکہ جمع مذکر سالم کے نون پر کیا ہوتا ہے؟ زبر ہوتا ہے، فتحہ ہے، تو یہاں بھی مسمین ہونا چاہیے، ہے جمع مذکر سالم ہی لیکن اس کے آخر میں چونکہ الف تھا اس لیے یا اور واو سے ماقبل فتحہ پڑھیں گے. بات سمجھ میں آ گئی؟ تو یہ معنی ہے کہ اَن يُجْعَلَ لِقَوْمٍ مُسَمَّيْنَ بِيعَةٌ اَوْ كَنِيسَةٌ تَصِحُ وَلِقَوْمٍ غَيْرِ مُسَمَّيْنَ تَصِحُ عِنْدَ أَبِي حَنِيفَةَ رَحِمَهُ اللَّهِ لَا عِنْدَهُمَا. مسئلہ حل ہو گیا. دیکھیے بھائی، تو یہاں انہوں نے دو مسئلے ذکر کیے، ایک وہ صورت کہ جب کسی غیر مسلم نے اپنی صحت کی حالت میں بیعہ اور کنیسہ بنایا تو اس میں وراثت جاری ہوگی، انہوں نے بتلایا، اور اگر وصیت کی تو پھر اس کے اندر اختلاف ذکر کر دیا میں نے. بات سمجھ میں آ گئے؟ کتنے مسئلے ذکر ہوئے؟ ایک تو کہا وَتُورَسُ بِعَتُن، کہ موروث ہوگا بیعہ اور کنیسہ جس کو صحت کی حالت میں بنایا گیا، اور دوسرا مسئلہ وصیت والا ذکر کیا. تو یہ جو پہلا مسئلہ ہے وَتُورَسُ بِعَتُن وَكَنِيسَتُن، اس کا اس باب سے کوئی تعلق نہیں، کیونکہ اس میں صرف وراثت کی بات ذکر کی ہے. بات سمجھ میں آ گئی؟ اور یہ باب تو وصیتوں کا چل رہا ہے، وصیتوں کے مسائل ہیں، لیکن چونکہ اگلے مسئلے میں وصیت تھی لہذا اس وصیت کی وجہ سے دونوں میں فرق بتلانے کے لیے کہ ایک ہے ویسے کلیسا اور گرجا بنانا اور ایک ہے کلیسا اور گرجا کی وصیت کرنا، دونوں میں فرق ہے، تو تاکہ دونوں کا فرق بھی پتا چل جائے اور وصیت کا بھی پتا چل جائے جو کہ اس باب سے متعلق ہے. بات سمجھ میں آ گئی؟ آگے دیکھیے. وصیت مستأمن لا وارث له هنا بكل ماله لمسلم او ذمي. صورت مسئلہ یہ کہ دار الحرب سے ایک شخص امان لے کر دار الاسلام میں آیا، और ये पहले हरबी था, लेकिन अब जब ये दारुल इस्लाम में ये गैर मुस्लिम आ गया तो अब इसको मुस्तामिन कहेंगे। मुस्तामिन अमान को तलब करने वाला, तो ये भी अमान तलब करके दारुल इस्लाम में आया है। अब इस मुस्तामिन जो है उसका यहां दारुल इस्लाम में कोई वारिस नहीं, चुनांचे उसने वसीयत कर दी कि मेरा सारा माल मेरे मरने के बाद फुला मुसलमान को दे देना या फुला गैर मुस्लिम को दे देना। तो क्या सारे माल की वसीयत उसकी दुरुस्त है? कहते हैं हां, अगर यहां उसका इंतकाल हो जाए और यहां उसका कोई और वारिस ना हो तो फिर उसकी सारे माल की वसीयत करना सही है भाई। इसलिए क्योंकि जो इसके बाकी रिश्तेदार हैं वो दारुल हर्ब में हैं और दारुल हर्ब के साथ तो हम हालत जंग में हैं भाई, लिहाजा उनका कोई एतबार नहीं। यूं समझा जाएगा कि वो सब मर चुके हैं, उनका कोई एतबार ही नहीं। क्या समझेंगे? गोया वो सब मर चुके हैं। जब सब मर चुके हैं फिर तो पूरे माल के अंदर भी वसीयत नाफिज कर दी जाती है, तो लिहाजा यहां पर भी इसकी वसीयत करना सही है। बात समझ में आ गई? लेकिन अगर इसका कोई यहां रिश्तेदार है, कोई और मुस्तामिन है या कोई जिम्मी है, फिर पूरे माल की वसीयत नहीं कर सकता, फिर सिर्फ सुलुस में ही वसीयत नाफिज होगी। जाब्ता समझ में आ गया? कहते हैं का वसीयति मुस्तामिनिन, जैसे कि वसीयत करना किसी मुस्तामिन का, ला वारिस लहू हिना, जिसका कोई वारिस यहां पर यानी दारुल इस्लाम में नहीं है, उसका वसीयत करना बिकुल माली ही, अपने सारे माल की, लि मुस्लिमिन औ जिमीन, किसी मुसलमान के लिए या जिम्मी के लिए। फइन नल वसीयत बिकुल माली इन नमा ला तसिहुल हक़िल वरासती, इसलिए क्योंकि सारे माल की वसीयत जो है वो सही नहीं होती वारिसों के हक की वजह से, और यहां तो उसका कोई वारिस ही नहीं। क्योंकि सारे माल की वसीयत सही नहीं होती वारिसों की हक की वजह से। वह अम्मल मुस्तामिनु फवरासतुहु फी दारिल हर्बी, और बाकी जो मुस्तामिन है उसके वारिस तो दारुल हर्ब में, वो तो दारुल हर्ब में है। वहुम फी हुक्मिल अमवात, और वो मुर्दों के हुक्म में हैं। क्या माना मुर्दों के हुक्म में? यानी उनका कोई एतबार नहीं, जैसे हैं ही नहीं भाई, तो मुर्दों के हुक्म में हैं। फला माने अमीन सेहती, तो कोई माने नहीं है इस वसीयत के सही होने से, यानी कुल माल की वसीयत के सही होने से कोई माने नहीं है। वल्लाहु आलम, और अल्लाह खूब जानने वाले हैं। आगे देखिए भाई, बाबुल वसीय, ये बाब है वसी के बयान में। भाई मैंने आपको बतलाया था वसीयत करने वाले को मूसी कहते हैं, स्वाद के साथ, औसा यूसी ईसा अनफहुआ मूसिन, तो मूसी है वसीयत करने वाला। और मूसा लहू, जिसके लिए वसीयत की गई, और मूसा बिही, जिस चीज की वसीयत की गई, और मूसा इलैही, जिसको वसीयत की गई। मसलन एक शख्स मरने लगा, उसने जैद से कहा कि देखो मेरे मरने के बाद मेरे माल का सुलुस बकर को दे देना, तो ये उसने वसीयत किसको की? जैद को। और किसके लिए की? बकर के लिए। और कितने माल की वसीयत की? सुलुस माल की। तो जो वसीयत करने वाला है वो है मूसी, और किसके लिए वसीयत की? बकर के लिए, तो बकर हुआ मूसा लहू। और सुलुस माल जिसकी वसीयत की वो हुआ मूसा बिही, और जिसको वसीयत की, जिसको निगरान बनाया, जिम्मेदार बनाया यानी जैद, वो है मूसा इलैही। वो क्या है? मूसा इलैही। और इसी मूसा इलैह को वसी कहते हैं, वसीयुन या मुशद्दद है, तो मूसा इलैह के बजाय वसी का लफ्ज बोला जाता है क्योंकि मुख्तसर है भाई। तो अब इस बाब में उस वसी का बयान होगा जिसको कोई शख्स जिम्मेदार बनाता है, अपने कामों का निगरान बनाता है, उसको वसीयत करता है, वो है वसी भाई। बात समझ में आ गई? देखिए भाई, यही तफसील बयान कर रहे हैं। युकालु अरबी में कहते हैं औसा इला फुलानिन, के फुलां की तरफ वसीयत की। क्या माना? आई फवज इलैही तसर्रुफ फी मालिही बादा मौतिही। फवजा का माना सुपुर्द करना, आई फवजा इलैही, यानी उसने सुपुर्द कर दिया उसके, किस चीज को सुपुर्द किया? अतसर्रुफ फी माली ही, अपने माल में तसर्रुफ को, बाद मौत ही, अपनी मौत के बाद। बात समझ में? तो इतना देखो, یقال عربی میں کہتے ہیں اوصا الى فلان ان کے فلان کی طرف وصیت کی، ای فوض الیہ تصرف فی مالہ بعد موتہ، یعنی اس کے سپرد کر دیا اپنے مال میں تصرف اپنی موت کے بعد. تو یہ یوں کریں، ترجمہ آخر سے کریں پھر اور اچھا ہو جائے گا، ای فوض الیہ تصرف فی مالہ بعد موتہ، یعنی اپنی موت کے بعد اپنے مال کے اندر جو تصرف ہے وہ اس کے سپرد کر دیا. بات سمجھ میں آ گئی. والاسم منہ الوصایا بالکسر والفتح، اور اسم جو آتا ہے اس اوصا یوسی سے وہ وصایا ہے، بالکسر والفتح کسرہ اور فتحہ کے ساتھ، یعنی اس میں واو پر کسرہ بھی عربوں سے ہم نے سنا ہے اور فتحہ بھی سنا ہے. وصایتن بھی صحیح اور وصایتن بھی صحیح ہے. تو وصایا اور وصایا کا معنی ہے وسیع بننا، وسیع ہونا، کسی کا جانشین بننا، یوں کہو جانشینی. وصایا کا کیا معنی ہے؟ جانشینی. بھئی دیکھو نا، یہ جو وسیع بناتا ہے، کوئی اپنے معاملات دوسرے کے سپرد کرتا ہے موت کے بعد، تو گویا اس کو اپنا جانشین بنا رہا ہے، اپنا خلیفہ بنا رہا ہے. تو وصایا کا معنی ہے خلیفہ بنانا، یا یوں کہو خلافت اور جانشینی. بھائی والمفوض الیہ الوصی، اور وہ جس کے سپرد کیا گیا، الوصی وہ وصی ہے، اس کو وصی کہتے ہیں. معنی سمجھ میں آ گیا. ومن اوصا الی زید، بھائی دیکھیے یہاں پر اب اوصا الی زید یہ لفظ آئیں گے بار بار. من اوصا لزید، جس نے وصیت کی زید کو، جس نے، ترجمے پہ نظر رکھو، من و من اوصا الی زید، جس نے وصیت کی زید کو. دیکھو اوصا لہو نہیں ہے، اوصا لزید نہیں ہے، الا لایا الا موسا الیہ، وہاں پر بھی دیکھو الا آتا ہے. تو اوصا الی زید کا کیا معنی؟ زید کو، زید کو وصیت کی، یا بہتر ترجمہ یوں کریں زید کو وصی بنایا، زید کو وصی بنایا. ومن اوصا الی زید، اور جس نے زید کو وصی بنایا، وقبل عندہ. اچھا یہ سمجھ لیں پہلے، یاد رکھیے یہ جب کوئی شخص کسی کو وصی بناتا ہے تو اس کو اپنا جانشین بناتا ہے، اس کو اپنے کاموں کا ذمہ دار بناتا ہے، لہذا ضروری ہے کہ وہ دوسرا شخص، وہ جو وصی ہے، وہ بھی قبول کرے اس کو. اگر وہ قبول نہیں کرتا، وہ رد بھی کر سکتا ہے، تو لیکن اس کا قبول کرنا ضروری ہے، پھر وہ وصی بن جائے گا. لہذا ایک شخص نے دوسرے سے کہا کہ میں مرنے لگا ہوں، میرے مرنے کے بعد تم میرے مال کا ثلث اس طرح فلاں فلاں کو دے دینا، اور اس نے قبول کر لیا، تو یہ وصی بن گیا. لیکن اگر اس نے اس کو کہا کہ تم یوں ایسا کرنا، اور اس نے قبول یا انکار ابھی نہیں کیا تھا، اس سے پہلے ہی اس کا انتقال ہو گیا، تو ابھی بھی اس پر وصی بننا لازم نہیں، وہ موت کے بعد بھی قبول بھی کر سکتا ہے اور رد بھی کر سکتا ہے. لیکن اگر ایک دفعہ زندگی میں اس کے سامنے قبول کر لیا، پھر اس کے بعد اس کی غیر موجودگی میں رد کرنا صحیح نہیں ہے. مثلا ایک شخص کو زید نے وصی بنایا کہ میرے مرنے کے بعد میرے مال کے ثلث میں اس طرح اس کو لوگوں کو دے دینا، اور اس شخص نے قبول کر لیا زید کے سامنے کہ ٹھیک ہے میں یہ کام کر لوں گا، تو وہ وصی بن گیا. اب بعد میں وہ زید کی غیر موجودگی میں وہ رد کرتا ہے اس کو کہ میں کوئی وصی نہیں ہوں. نہیں بھائی، غیر موجودگی میں آپ اس کو رد نہیں کر سکتے، آپ وصی ہیں، آپ اب بھی کیا ہیں؟ وصی. ہاں، زید کے سامنے آ کر رد کر دو، پھر آپ وصی نہیں رہیں گے، کیونکہ اب زید کسی اور کو مقرر کر دے گا. لیکن اگر آپ لا علمی کے اندر ہی رد کرتے ہیں، یہ تو آپ اس آدمی کو نقصان دینا چاہتے ہیں. وہ بیچارہ آپ پر اعتماد کر کے مطمئن ہو گیا کہ یہ میرے بعد یہ سارا کچھ میرا مال کو سنبھال لے گا اور اس کی تقسیم کر دے گا، اور آپ گویا اس کو دھوکہ دے رہے ہیں، اس کی غیر موجودگی میں انکار کر رہے ہیں، اس کے سامنے ہاں کہا تھا اور اب آپ اس کو رد کرنا چاہتے ہیں. لہذا رد بھی کرنا ہے تو سامنے ہی کرنا پڑے گا. بات سمجھ میں آ گئی. تو کہتے ہیں ومن اوصا الی زید، اور جس نے زید کو وصی بنایا، وقبل عندہ، اور اس کے سامنے قبول کر لیا، اس کے پاس جو ہے وہ قبول کر لیا، اور جس نے زید کو وصی بنایا، وقبل عندہ، اور زید نے اس کے پاس قبول کر لیا، فَإِن رَدَّ عِنْدَهُ رَدٌّ وَإِلَّا لَا، پس اگر زید نے رد کیا اس کے پاس ہی اس یعنی اس کے سامنے ہی تو رد ان تو پھر تو یہ رد ہے وہ الا لا ورنہ یہ رد نہیں ہے وہ انما لا یصح الرد بغیبتہ اور موسی کی غیر موجودگی میں رد کرنا صحیح نہیں ہے لانه اعتمد علیہ اس لیے کیونکہ اس نے اس آدمی پر اعتماد کیا حیث قبلہ بحضورہ اس حیثیت سے کہ اس یعنی زید نے قبول کر لیا تھا اس کی موجودگی میں تو اس نے اس پر اعتماد کیا فان صح الرد بغیبتہ پس اگر صحیح ہو جائے اس کی غیر موجودگی میں رد کرنا تو یلزم الغرور پھر تو دھوکہ لازم آتا ہے معلوم ہوا یہ زید تو اس کو دھوکہ دے رہا ہے تو یہ درست نہیں ہے رد کرنا ہے تو اس کے سامنے ہی رد کرنا پڑے گا فَإِن سَكَتَ فَمَاتَ مُوسِيهِ اچھا صورت یہ کہ ایک شخص نے زید کو اپنا وصی بنایا کہ میرے مرنے کے بعد میرے مال کے ثلث کو اس جگہ لگا دینا زید خاموش رہا کوئی جواب نہیں دیا اور اتنے میں اس آدمی کا انتقال ہو گیا تو ابھی بھی زید وصی نہیں بنا ابھی بھی اس کو قبول اور رد کرنے کا اختیار ہے بات سمجھ میں آگئی تو کہتے ہیں فَإِن سَكَتَ اگر وہ زید جو ہے وہ خاموش رہا فَمَاتَ مُوسِيهِ تو اس کو وصیت کرنے والا جو ہے وہ مر گیا فَلَهُ رَدُّهُ وَزِدُّهُ تو زید کے لیے جائز ہے رَدُّهُ اس کو رد کرنا اس وصیت کو تو زید کے لیے جائز ہے اس کو رد کرنا بھی وَزِدُّهُ اور رد کی ضد جو ہے یعنی قبول کرنا بھی جائز ہے تو فَلَهُ رَدُّهُ وَزِدُّهُ تو زید کے لیے رد بھی جائز ہے اور ضد بھی جائز ہے بھئی ضد کیا مانا بھئی اَيْ الْقَبُولُ یعنی کہ قبول کرنا بھی جائز ہے وَلَزِمَ بَيْعُ شَيْءٍ مِّنَ التَّرْكَةِ وَإِن جَهِلَ بِهِ صورت مسئلہ یہ ایک شخص نے زید کو اپنا وصی بنایا زید وہاں نہیں تھا زید کی غیر موجودگی میں اس نے کیا کہا زید میرا وصی ہے میرے مرنے کے بعد میرے کام وہ سر انجام دے گا تو زید کو علم نہیں ہے تو زید کو ابھی علم نہیں تھا کہ میت نے مجھے اپنا وصی مقرر کیا ہے اور اسی لاعلمی کی حالت میں زید نے ترکے میں سے کوئی چیز بیچ دی ترکے میں سے کوئی چیز بیچ دی تو کہتے ہیں کہ یہ بیع لازم ہو جائے گی یعنی صحیح ہو جائے گی صحیح ہو جائے گی بھئی کیوں صحیح کیوں ہوگی کہتے ہیں اس لیے کیونکہ زید اس کا وصی ہے بھئی ابھی تو زید کو پتا ہی نہیں ہے کہ میں وصی ہوں تو لہٰذا یہ بیع صحیح نہیں ہونی چاہیے یہ تو غیر کے مال کو بیچ رہا ہے کہتے ہیں کہ وصی کے اندر علم ضروری نہیں ہے وصی کا معنی ہے جانشین اور خلیفہ جانشین اور خلیفہ اور جانشین اور خلیفہ تب بنتا ہے جب جو اصل ہے وہ موجود نہ ہو جب اصل موجود نہ ہو تو دوسرا اس کا جانشین بن جاتا ہے اور چاہے اس کو علم ہو چاہے علم نہ ہو تو یہاں پر بھی جب وہ شخص مر گیا تو اس نے زید کو وصی بنایا تھا تو زید خود بخود وصی بن جائے گا چاہے اس کو علم ہو یا علم نہ ہو بھائی جبکہ اس کے مقابلے میں وکیل اگر کسی ایک آدمی نے دوسرے کو وکیل بنایا وکیل کہ تم میری یہ گاڑی بیچ دو لیکن ابھی اس کو پتا نہیں ہے وکیل غائب ہے غیر موجودگی میں اس نے اس کو وکیل بنا دیا بعد میں وکیل نے اس کی گاڑی بیچ دی تو یہ وکیل کا بیچنا جائز نہیں کیونکہ ابھی اس کو علم ہی نہیں ہے وہ وکیل بنا ہی نہیں ہے تو وکیل جو ہوتا ہے نا وہ دراصل نائب ہوتا ہے کسی کا خلیفہ نہیں ہوتا اس کا فرق سمجھ میں آ رہا ہے وصی کیا ہوتا ہے خلیفہ جانشین جب اصل نہ رہا مر گیا تو خود بخود کون بن گیا اس کی جگہ جانشین اس کی جگہ پر آ گیا چاہے اس کو علم ہو یا علم نہ ہو لیکن نائب جو ہوتا ہے نا نائب وہ اس میں علم ضروری ہے اور وکیل موکل کا نائب ہوتا ہے اس کا جانشین نہیں ہوتا کیونکہ موکل بھی زندہ ہوتا ہے یعنی جب کسی کو میں نے ایک آدمی سے کہا جاؤ بھائی میرے لیے گاڑی خرید کر لے آؤ تو دیکھو موکل بھی زندہ ہے وکیل بھی زندہ ہے تو یہ اس کا جانشین نہیں ہے اس کا نائب ہے حتیٰ کہ جب میں نے کسی کو وکیل بنا دیا تو میرے سامنے کھڑے ہو کر وہ کسی شخص کے ساتھ گاڑی کی خرید و فروخت کا معاملہ کرتا ہے تو اس کے لیے جائز ہے حالانکہ دیکھو یہاں تو اصل موجود ہے اصل کے ہوتے ہوئے تو جانشین اس کی جگہ نہیں کام کر سکتا لیکن یہاں جانشین وکیل ہوتا ہی نہیں ہے وہ تو نائب ہے एक तसर्रुफ के अंदर उसको क्या बना दिया, अपना नाइब बना दिया कि मेरी तरफ से आप कर लो, चाहे मेरी मौजूदगी में ही कर लो लेकिन आप मेरे नाइब होकर यह कर लो। तो बात समझ में आ गई। तो वकालत जो है वो नियाबत है, वो नाइब बनना है और नाइब होना है, और नियाबत के अंदर इलम जरूरी है। लिहाजा अगर वकील ने किसी की कोई चीज बेच दी और अभी उसको तौकील का इलम नहीं था तो ये बै उसकी सही नहीं है भाई। बात समझ में आ गई। यानी ये बै लाजिम नहीं है, ये बै लाजिम नहीं है। तो कहते हैं वल्लाजीमा बै उशे इम मीनत तरकती, और लाजिम हो जाएगी किसी चीज की बै मीनत तरकती तरका में से, तरका में से किसी चीज की बै लाजिम हो जाएगी जब कौन करे ये बै, वसी करे। वह इन जाहिल बिही, अगरचे वो इससे ला इलम हो, अगरचे वो वसी बनाने से, वसी बनने से लाए, वह इन जाहिल बिही अगरचे वो इससे ला इलम हो। भाई किस चीज से ला इलम हो, ऐ बिल ईसाई, ईसा से यानी वसी बनाने से ला इलम हो। फैनल वसी इदा बा अशय मिन तरकति मिन गैर इल्म बिल ईसाई यनफुदुल बैउ, इसलिए क्योंकि वसी जब वो बेच देता है किसी चीज को तरके में से मिन गैर इल्म बिल ईसाई बगैर वसीयत के इलम के ही, तो यनफुजुल बैउ तो बै नाफिस हो जाएगी यानी लाजिम हो जाएगी। बिखिलाफिल वकील इदा बा शैअन बिला इल्म बिल वकालती, बखिलाफ वकील के जब वो किसी चीज को बेच दे वकालत के इलम के बगैर ही, तो फिर वो बै लाजिम नहीं। बै तो हो जाएगी लेकिन वो मुवक्किल की इजाजत पर मौकूफ है, इजाजत देगा तो हो जाएगी, इजाजत नहीं देगा तो नहीं होगी भाई। जबकि पहली सूरत में बै लाजिम हो गई, अब इसको कोई फसख नहीं कर सकता भाई। आगे देखिए, फइन रद्द बाद मौती ही सुम कबिला सहा इल्ला इदा अनफदा काजिन रद्दहू, एक शख्स को दूसरे ने वसी बनाया, वसी बनाया और वसी के लिए कबूल करना जरूरी है, उसने कबूल अभी नहीं किया था कि मौसी का इंतकाल हो गया, मौसी के मरने के बाद उस वसी ने रद्द कर दिया, वसी बनने को रद्द कर दिया कि मैं नहीं वसी बनता। भाई उसको इख्तियार था कि चाहे कबूल करे चाहे रद्द करे, उसने रद्द कर दिया। फिर एक आध दिन बाद उसको ख्याल आया कि नहीं मुझे कर लेना चाहिए भाई, चुनाचे उसने बाद में फिर कबूल कर लिया। तो क्या एक दफा रद्द के बाद वो दोबारा कबूल कर सकता है? कहते हैं हां, एक दफा रद्द के बाद भी वो दोबारा कबूल कर सकता है, इल्ला ये कि काजी फैसला कर दे इसके बारे में। काजी क्या कर दे? मसलन इसने कहा था मैं वसी नहीं बनता, रद्द कर दिया था, और फिर कोई इस मसले को काजी के पास ले गया कि जी काजी साहब उसने तो इनकार कर दिया है, कोई और वसी मुकरर करें, तो चुनांचे काजी ने फैसला कर दिया कि हां भाई ये वसी नहीं है, इसने इनकार कर दिया है। जब काजी ने फैसला कर दिया तो अब यह वसी नहीं है, अब यह दोबारा कबूल नहीं कर सकता। लेकिन अगर काजी ने फैसला नहीं किया तो एक दफा रद्द करने के बाद भी यह दोबारा कबूल कर सकता है। फइन रद्द बाद मौत ही, अगर वसी ने रद्द कर दिया मौसी की मौत के बाद, सुम्मा कबीला फिर दोबारा कबूल कर लिया, सहा तो यह कबूल करना सही है, इल्ला इदा अनफजा काजिन रद्दहू, मगर यह कि नाफिज कर दे काजी उसके रद्द को, उस वसी ने जो रद्द किया है उस रद्द को अगर काजी क्या कर दे, नाफिज कर दे, फैसला कर दे कि हां भाई इसने रद्द कर दिया है, तो बस अब वो पक्का निकल गया, अब वो वसी नहीं बन सकता। इस भी मुजर्रद रद्द ला तब तुलुल विसाया तो, इसलिए क्योंकि सिर्फ रद्द कर देने से विसाया बातिल नहीं होती, जानशीनी बातिल नहीं होती। क्यों भाई रद्द करने से क्यों नहीं बातिल होती? कहते हैं लि अन्नफी बुतलानी ही जररम बिल मैयती, इसलिए क्योंकि इसको बातिल करने में मैयत का नुकसान है, क्योंकि मैयत तो इस दुनिया से जा चुका है, वो किसी और को तो वसी बना ही नहीं सकता भाई, तो इस सूरत में क्या होगा, मैयत को, मैयत का नुकसान हो जाएगा, मैयत का तो इसी पर एतमाद था, इसीलिए उसने इसको अपना वसी बनाया था, तो लिहाजा सिर्फ रद्द कर दे तो हम कह दें नहीं अब दोबारा कबूल कर ही नहीं सकता, नहीं नहीं इसमें میت کا نقصان ہے، لہذا صرف اس کے رد سے اس کی وصایا باطل نہیں ہوگی، ابھی بھی قبول کر سکتا ہے، الا یہ کہ مسئلہ کہاں تک چلا گیا، قاضی کے پاس، اور پھر قاضی نے فیصلہ کر دیا باقاعدہ، اور پتہ اس نے پوچھا باقاعدہ اس کو بلا کر کہ ہاں بھئی تم نے رد کیا ہے، اس نے کہا جی میں رد کر میں نے کر دیا ہے، تو اب جب قاضی نے رد فیصلہ نافذ کر دیا تو بالکل رد ہو گیا گویا، اب وہ نہیں آ سکا، اب قبول نہیں کر سکتا۔ تو کہتے ہیں لِأَنَّ فِي بُطْلَانِهِ ضَرَرًا بِالْمَيِّتِ، اس لیے کیونکہ عیسیٰ کو باطل کرنے میں میت کا ضرر ہے، نقصان ہے، إِلَّا اِذَا تَأَكَّدَ ذَلِكَ بِحُكْمِ الْقَاضِ، مگر یہ کہ جب وہ رد پکا ہو جائے قاضی کے فیصلے سے پھر قبول نہیں کر سکتا۔ وَإِلَىٰ عَبْدٍ أَوْ كَافِرٍ أَوْ فَاسِقٍ بَدَّلَهُ الْقَاضِ بِغَيْرِهِ، اور اگر کسی نے وصی بنایا غلام کو او کافرین یا کافر کو او فاسقین یا کسی فاسق آدمی کو جس کے گناہ زیادہ اور نیکیاں کم، جو دینی چیزوں دینی امور کا لحاظ نہیں رکھتا تو وہ فاسق ہے، تو کسی نے غلام کافر یا فاسق کو وصی بنایا تو بدلہ القاضی بغیرہ، تو بدل دے گا اس کو قاضی بغیرہ اس کے علاوہ سے، کسی اور کو اس کی جگہ پر قاضی وصی بنائے گا، ان کو بدل دے گا۔ تو غلام کافر یا فاسق کو اگر کوئی وصی مقرر کرتا ہے تو قاضی ان کو بدل دے گا، غلام کو تو اس لیے بدلے گا کیونکہ غلام کو ولایت حاصل نہیں ہے، تو یہاں پر تو ہر طرح کے تصرفات کی ضرورت پڑے گی، تو جب اس کو ولایت حاصل نہیں ہے تو وہ کیسے سارے تصرفات کر سکے گا، اور نیز پتہ نہیں غلام کو اس کا آقا اجازت دیتا ہے یا نہیں، آقا تو اسے اپنے خدمت کے کاموں میں مصروف رکھے گا، اور پتہ نہیں یہ جو وصیت کے معاملات ہیں ان کو نافذ کرنا، اس سارے کی آقا اس کو اجازت پتہ نہیں دیتا ہے یا اجازت نہیں دیتا، اور نیز کافر کو بھی بدل دے گا قاضی، اس لیے کیونکہ کافر جو ہے وہ اگرچہ اس کو ولایت تو حاصل ہے لیکن اس کا دین تو الگ ہے، اور یہ جو وصی ہوتا ہے یہاں شفقت مقصود ہوتی ہے کہ وہ سب پر شفقت کرے گا، ساروں کا خیال رکھے گا تصرفات کرتے ہوئے، کسی کے حق میں کوئی کمی وغیرہ نہ ہو، کسی کا کوئی نقصان نہ ہو، تو جو کافر ہے اس کا تو دین الگ ہے بھائی، تو کہیں ایسا نہ ہو وہ دین الگ ہونے کی وجہ سے مسلمان کے حق میں اس کی چیزوں کا خیال نہ رکھے، شفقت پوری طرح نہ کرے بھائی، اور نیز فاسق کو بھی بدل دے گا قاضی، اس لیے کیونکہ فاسق وہ تو دینی چیزوں کا لحاظ نہیں رکھتا، تو کہیں ایسا نہ ہو وہ یہاں پر مال کے اندر خیانت شروع کر دے، اور اس نے تو ہر طرح کے تصرفات کرنے ہیں، تو کہیں ایسا نہ ہو وہ خیانت کرنا شروع کر دے اور اپنے لیے مال اس میں سے نکالنا شروع کر دے، خیانت کرے، لہذا ان تینوں کو قاضی بدل دے گا۔ بات سمجھ میں آ گئی؟ تو قیلا، تو کہا گیا ہے، الوصایۃ صحیحۃ وانما تبطل باخراج القاضی، کہا گیا ہے، اس میں اب کئی اقوال ہیں، کہتے ہیں کہا گیا ہے کہ الوصایۃ صحیحۃ، یہاں وصی بنانا تو صحیح ہے، وانما تبطل باخراج القاضی، اور یہ وصایا باطل ہو جائے گا قاضی کے نکالنے سے، یعنی غلام کو، کافر کو یا فاسق کو وصی بنانا تو صحیح، اور قاضی کے باطل کرنے سے پھر ان کے وصایا کیا ہو جائے گا، ان کی جانشینی باطل ہو جائے گی۔ ویسے صحیح ہے، ویسے صحیح، اس لیے کیونکہ کیا کہا، بدلہ القاضی، قاضی ان کو بدل دے گا، معلوم ہوا وصی بن گئے تھے یہ، لیکن پھر قاضی کیا کرے گا، بدل دے گا۔ تو کہتے ہیں وقیل فی العبد باطلۃ وفی غیرہ صحیحۃ، اور کہا گیا ہے کہ غلام کے اندر جو عیسیٰ ہے یہ باطل ہے، وفی غیرہ صحیحۃ، اور غلام کے علاوہ باقی دونوں کے اندر وصایا صحیح۔ بھئی بات یہ آئی نا متن کے اندر، متن کے اندر آیا کہ کسی نے غلام کو یا کافر کو یا فاسق کو وصی بنایا تو قاضی ان کو بدل دے گا، تو بعضوں نے کہا کہ معنی یہ ہے کہ ان کو وصی بنانا ٹھیک ہی نہیں ہے، یہ وصی بن ہی نہیں سکتے، لیکن بتلا دیا کہ بعضوں نے کہا ہے کہ وصایا صحیح ہے، اس لیے کیونکہ ماتن نے کیا فرمایا، قاضی ان کو بدل دے گا، جب بدلنے کا معنی یہ ہے یہ وصی بن سکتے ہیں اور بن گئے ہیں، لیکن قاضی ان کو بدل دے، جبکہ بعض کہتے ہیں کہ غلام کے اندر تو وصایہ باطل ہے، وفی غیرہ صحیحۃن، اور باقیوں میں صحیح ہے. غلام میں تو غلام کو تو وصی بنا ہی نہیں سکتے کیونکہ اس کو ولایت حاصل نہیں ہے، تو وہ تصرف سارے تصرفات کیسے کرے گا یہاں پر جب ولایت اس کو نہیں ہے. تو غلام میں وصایہ باطل اور باقیوں میں وصایہ صحیح تو ہے، لیکن قاضی ان کو بدل دے گا بھائی. وکیلا، اور کہا گیا ہے فی الکافری باطلتن، کہ صرف کافر کے اندر وصایہ جو ہے وہ باطل ہے، باقیوں کے اندر وصایہ صحیح ہے، لیکن قاضی ان کو بدل دے گا، جبکہ کافر کے اندر تو وصایہ صحیح ہی نہیں. یہ بعض کا قول ہے. تو کہتے ہیں وکیل فی الکافری باطلتن، اور کافر میں وصایہ باطل ہے. بھئی کیوں کافر میں کیوں باطل ہے؟ کہتے ہیں لعدم ولایتہ علی المسلمی، اس لیے کیونکہ کافر کو مسلمان پر ولایت حاصل نہیں ہے، کہ مسلمان پر اس کو ولایت دے دی جائے، اس کے تصرفات یہ کرے، کافر کو یہ ولایت حاصل نہیں ہے. تو کہتے ہیں کافر کے اندر یہ وصایہ باطل ہے کیونکہ اس کو ولایت نہیں ہے مسلمان پر. وفی غیرہ صحیحۃن، اور باقی غلام اور فاسق کے اندر یہ وصایہ صحیح ہے، لیکن ان کو بھی قاضی بدل دے گا. بات سمجھ میں آ گئی. آگے دیکھیے، و الی عبدہ صح ان کان ورثتہ صغارا و الا لا. صورت مسئلہ یہ، ایک شخص کا انتقال ہونے لگا، اس کے بچے چھوٹے چھوٹے ہیں، اس کے وارث، بھائی وارث کیا ہیں؟ اس کے چھوٹے یعنی نابالغ ہیں، نابالغ ہیں. تو اس نے اپنے ہی غلام کو وصی بنا دیا، تو کیا اپنے ہی غلام کو نابالغوں پر وصی بنانا صحیح ہے؟ کہتے ہیں ہاں بھائی، اگر وارث چھوٹے ہیں تو ان پر اپنے ہی غلام کو وصی بنا سکتا ہے، لیکن اگر وہ ورثہ سارے چھوٹے نہیں ہیں بلکہ ان میں بڑے بھی ہیں، بالغ بھی ہیں، پھر اپنے غلام کو ان پر وصی نہیں بنا سکتا. دیکھیے بھائی، کہتے ہیں وَإِلَىٰ عَبْدِهِ، دیکھا اَوْصَىٰ إِلَىٰ عَبْدِهِ، اور اَوْصَىٰ إِلَىٰ عَبْدِهِ کیا ترجمہ کریں؟ میں نے بتلایا اپنے غلام کو وصیت کی، یوں ترجمہ کر لیں، یا اپنے غلام کو وصی بنایا. وَإِلَىٰ عَبْدِهِ، اور اپنے غلام کو کسی نے وصی بنایا، تو صح، یہ صحیح ہے، ان کان ورثته صغارا، اگر اس کے وارث جو ہیں وہ نابالغ ہیں. والا، اور اگر ایسا نہ ہو، یعنی وارث سارے نابالغ نہیں ہیں، کچھ بڑے بھی ہیں، تو لا، پھر اس کو وصی بنانا صحیح نہیں. ھذا عند ابی حنیفہ رحمہ اللہ، یہ امام صاحب کے نزدیک ہے. وقالا، اور صاحبین فرماتے ہیں، لا تصح، کہ اگر صرف نابالغ ہوں سارے، پھر بھی غلام کو وصی نہیں بنا سکتا، اپنے غلام کو ان پر وصی نہیں بنا سکتا. تو وقالا، صاحبین فرماتے ہیں، لا تصح، اپنے غلام کو اپنے وارثوں پر وصی بنانا صحیح نہیں. وان کانت الورثۃ صغارا، اگرچہ وارث جو ہیں وہ چھوٹے ہوں، نابالغ ہوں. وہو القیاس، اور یہی قیاس بھی ہے، یہی قیاس بھی ہے. لانه قلب المشروع، اس لیے کیونکہ یہ تو قلب مشروع ہے، ایک چیز جو مشروع ہے، جو شریعت نے بتلائی ہے، یہ تو اس کو الٹا دینا ہے. قلب کا معنی پلٹا دینا، الٹ دینا، کیونکہ یہ تو قلب مشروع ہے. مشروع کا معنی جو چیز جائز ہو، کیا ہو؟ جائز ہو، جو شریعت نے بتلائی ہے تو وہ مشروع ہے، جائز ہے. تو یہ تو یہ قلب مشروع ہے، ایک مشروع چیز کو پلٹا دینا ہے. مشروع تو کیا ہے؟ کہ مالک کو مملوک پر ولایت ہوتی ہے. توجہ ہے، غلام ہے نا اور باندی ہے نا، تو ان پر ولایت کس کو حاصل ہے؟ مالک کو. تو مالک کو ولایت ہوتی ہے مملوک پر، اور یہاں پر وہ جو ورثہ ہیں وہ اس غلام کے مالک ہیں، اور اس غلام کو اگر آپ وصی بنا دیتے ہیں تو وصی کو تو ولایت حاصل ہو گئی ان نابالغوں پر. تو یہ تو قلب المشروع ہوا، مملوک کو ولایت دے دی آپ نے مالکوں پر. تو ہوتا تو کیا ہے؟ مالکوں کو ولایت ہوتی ہے مملوک پر، اور آپ نے جب وصی بنا دیا اور باقی بچے وہ نابالغ ہیں، تو آپ نے کیا کیا؟ قلب مشروع کیا، یعنی مملوک کو ولایت دے دی مالکوں پر. تو اس لیے کہتے ہیں قیاس کے اعتبار سے یہ جائز نہیں. صاحبین کی دلیل کیا ہے؟ قیاس. تو کہتے ہیں وہو القیاس، اور یہی قیاس بھی ہے. لانه قلب المشروع، اس لیے کیونکہ یہ تو قلب مشروع ہے، ایک مشروع چیز کو پلٹ دینا ہے، الٹا دینا ہے. لہو امام صاحب کی دلیل یہ ہے کہ ان لعبده من الشفقت ما لا يكون لغیره. امام صاحب فرماتے ہیں کہ جو اپنا غلام ہوتا ہے کسی آدمی کا اپنا غلام, اس غلام کی مالک کے بچوں پر وہ شفقت ہوتی ہے جو کسی اور کی نہیں ہو سکتی, کیونکہ غلام کو پتا ہے یہ میرا مالک ہے اور یہ میرے مالک کے بچے ہیں, تو وہ ان کا بہت زیادہ خیال رکھتا ہے, ان پر بہت زیادہ شفقت کرتا ہے. اور کوئی ملازم کی بات نہیں ہو رہی, ملازم بھی ہوتا ہے. دیکھو کسی آدمی کا ملازم, وہ جس کا ملازم ہوتا ہے اس کے بچوں پر شفقت کرتا ہے, ان کا خیال رکھتا ہے. اور غلام, غلام تو مملوک ہے, آقا اس کا مالک ہے, تو وہاں تو شفقت بہت زیادہ ہوتی ہے. بھائی بات سمجھ میں آ گئی؟ تو لہو امام صاحب کی دلیل یہ ہے کہ ان لعبده من الشفقت ما لا يكون لغیره, کہ غلام کے لیے وہ شفقت ہے جو کسی اور کی نہیں ہو سکتی. یعنی اس ان بچوں پر غلام کی اتنی شفقت ہوگی, اتنی شفقت ہوتی ہے جو کسی اور کی نہیں ہو سکتی. والصغار وان كانوا ملاكا, صاحبین نے کیا فرمایا تھا کہ یہ تو قلب مشروع ہے, آپ نے مملوک کو ولایت دے دی. کس پر؟ مالک پر. آپ نے مملوک کو ولایت دے دی مالک پر, تو اس کا بھی اب جواب دے رہے ہیں. کہتے ہیں وہ صغار اور نابالغ جو ہیں, وہ ان قانون ملاکن, ملاک جمع ہے مالک کی, وہ نابالغ جو ہیں وہ اگرچہ مالک ہیں, لیس لہم ولایت المنعی, لیکن ان کو منع کرنے کی ولایت نہیں ہے, منع کرنے کی فلا منافات, لہذا اس میں کوئی منافات نہیں. بھئی دیکھو نا, مالک جو ہوتا ہے نا اس کو غلام پر ولایت حاصل ہوتی ہے, اس کی مرضی ہے غلام کو ایک کام کرنے دے, ایک کام نہ کرنے دے, اسے منع کر دے, توجہ ہے؟ تو مالک کو غلام پر ولایت حاصل ہوتی ہے, وہ اس کو جس کام سے مرضی روکنا چاہے روک سکتا ہے. تو یہاں پر اب جب ہم نے ولایت کس کو دے دی؟ غلام کو, اور وہ جو نابالغ ہیں ان کے اوپر ولایت دے دی, اگرچہ وہ مالکین ہیں لیکن پھر بھی یہ صحیح ہے, اس لیے کیونکہ دونوں میں کوئی ٹکراؤ نہیں, کوئی منافات نہیں. غلام کو ولایت حاصل ہو گئی بچوں پر, اور بچوں کو اس کو روکنے کی ولایت نہیں ہے. اگر روکنے کی ولایت ہوتی تو پھر تو بچوں کو بھی ولایت ہو جاتی اور غلام کو بھی ولایت ہو جاتی, غلام کو ان پہ ولایت ہے اور ان کو غلام پہ ولایت ہے, پھر تو منافات آ جاتا, دو ضدین جمع ہو جاتی. بات سمجھ میں آ رہی ہے؟ وہ تو اس کو روک سکتے تھے, منع کر سکتے تھے, لیکن یہاں ایسا نہیں ہے. غلام کو تو ولایت مل گئی لیکن بچوں کو روکنے اور منع کرنے کی ولایت نہیں. تو ولایت صرف ایک طرف سے ہے, جب صرف ایک طرف سے ہے تو کوئی منافات اور کوئی ٹکراؤ اور کوئی ضد نہیں, لہذا یہ وصی بن سکتا ہے. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں وَالصِّغَارُ وَإِن كَانُوا مُلَّاكًا لَيْسَ لَهُمْ وِلَايَةُ الْمَنْعِ, اور نابالغ جو ہیں اگرچہ وہ مالکین ہیں لیکن ان کو روکنے کی ولایت حاصل نہیں ہے کہ کسی تصرف سے روکیں کہ ایسا نہ کرو. فلا منافات, تو کوئی منافات نہیں. غلام کو ولایت حاصل ہے اور ان کو ولایت حاصل نہیں ہے, تو کوئی منافات نہیں. بخلاف ما اذا کان البعض کبارا, بخلاف اس کے کہ اگر بعض جو ہیں وارث وہ بڑے ہوں بالغ ہوں. اذ لہم المنع, اس لیے کیونکہ ان کو منع کرنے کی بھی ولایت حاصل ہے. وبيع نصيبهم من هذا العبد, اور ان کو اپنا حصہ اس غلام میں سے بیچنے کی بھی ولایت حاصل ہے, تو پھر ان پر اس غلام کو وصی نہیں بنایا جا سکتا. کیونکہ اگر آپ غلام کو ان پر وصی بنائیں گے, غلام کو وصی, تو غلام کو آپ نے ولایت دے دی ایک کام کرنے کی, اپنے تصرفات کرنے کی, اور وہ جو وارث ہیں وہ بھی کیا ہیں, بعض بالغ ہیں, تو ان کو منع کرنے کی ولایت ہو گئی, ان کو منع کرنے اور روکنے کی ولایت ہے, ان کو حکم دینے کی ولایت ہے, تو وہ تو تصرف کرنے ہی نہیں دیں گے, وہ تو منع کر دیں گے روک دیں گے. یہ تو ٹکراؤ آ گیا, غلام کو ان پر ولایت دے دی اور ان کو غلام پر ولایت حاصل ہے, تو ٹکراؤ آ گیا. بھائی بات سمجھ میں آ گئی؟ تو یہ مانا اذ لہم المنع, اس لیے کیونکہ ان کو منع کرنے کا بھی حق حاصل ہے کسی بھی تصرف سے, اور ان کو حق ہے بیع نصیبہم من ھذا العبد, کہ وہ اپنا حصہ اس غلام میں سے بیچ بھی سکتے ہیں. جب اس غلام کو بیچ دیں گے تو مشتری مالک بن جائے گا, تو پتہ نہیں مشتری پھر یہ تصرف کرنے دیتا ہے یا نہیں کرنے دیتا. बात समझ में आ रही? देखो ना, इस गुलाम को अगर आप वसी बनाते हैं, अगर सिर्फ नाबालिग हैं वारिस, फिर तो ठीक है, गुलाम को विलायत हासिल होगी। और नाबालिगों को रोकने की विलायत तो है नहीं, ना वो इसको बेच सकते हैं, ना इसको मना कर सकते हैं। तो ये तसर्रुफात करेगा और उनके सारे इंतजाम वगैरह करेगा। बात समझ में आ गई? उनके खाने पीने का खर्चा, जो माल में तसर्रुफ जरूरत है उनके लिए, वो करता रहेगा और वो रोक भी नहीं सकते। तो मामला ठीक चलता रहेगा। और गुलाम की अपने आका के बच्चों पर बेइंतहा शफकत होती है, लिहाजा जाहिर यही है कि वो सबका ख्याल रखेगा हद से ज्यादा। लेकिन अगर कुछ बड़े हों वारिसों में से, फिर उन बड़ों को तो रोकने का इख्तियार है। वो किसी तसरुफ करने देंगे, कहीं नहीं करने देंगे, तो गुलाम कर ही नहीं सकेगा। और नीज उनको तो ये भी हक है कि इस गुलाम को पकड़कर इनका जो हिस्सा उसमें बनता है उसको बेच ही दें, और गुलाम किसी और का ममलूक हो जाए। जब किसी और का ममलूक हो जाए, वो पता नहीं फिर इनके लिए इनके काम सारे सरंजाम देने, यानी तसरुफात करने की वो इजाजत देता है, इजाजत नहीं देता। तो इसलिए जब बड़े हों, फिर तो इमाम साहब फरमाते हैं कि वो वसी नहीं बना सकते, और सिर्फ नाबालिग हों तो फिर वसी बना सकते हैं। जबकि साहिबैन फरमाते हैं कि किसी सूरत में भी अपने गुलाम को नाबालिग या बालिग वारिसों पर वसी नहीं बना सकते। आगे देखिए, व इला आजिज़िन अनिल क़ियाम बिहा ज़ुम्मा इलैहि गैरुहू। भाई एक शख्स है, उसको किसी ने वसी बनाया कि मेरे मरने के बाद मेरे मामलात सारे आप उसके जिम्मेदार हैं, अब मेरे बाद आप सरंजाम देना। लेकिन वो शख्स आजिज है, उसमें इतनी सलाहियत ही नहीं है कि वो इन सारे कामों को सरंजाम दे सके, वो आजिज आ गया। तो क्या अब किसी और को इसके साथ मिलाया जा सकता है? कहते हैं हां, अगर इसके बस में नहीं है ये काम, तो काजी किसी और को भी इसके साथ मिला देगा। इसको हटाएगा नहीं, इसके साथ किसी और को मिला देगा ताकि वो मदद करे। यह माना है वह इला आजिज़िन अनिल क़ियामी बिहा, और वसी बनाना ऐसे शख्स को जो कि आजिज है अनिल क़ियामी बिहा, कि वो वसीयत को कायम करने से आजिज है। और वसी बनाना ऐसे शख्स को जो वसीयत कायम करने से आजिज है, तो ज़ुम्म इलैहि गैरुहु, मिलाया जाएगा इसके साथ इसके अलावा को, इसके अलावा को इसके साथ मिलाया जाएगा। तो क्या माना, कौन मिलाएगा? खुद बतला रहे हैं, अय यज़ुम्मुल काजी इलैहि गैरहू, यानी काजी इसके साथ मिला देगा किसी और को। भाई माना समझ में आया? वयबका अमीनु यकदीरु, और बाकी रहेगा ऐसा अमानतदार यकदीरु जो कुदरत रखता है। एक शख्स ने दूसरे शख्स को अपना वसी बनाया, और जिसको वसी बनाया वो अमानतदार भी है, और नीज उसमें सलाहियत भी है, वो इस पर कादिर भी है, वो ये सारे तसर्रुफात वगैरह ये सारी वसीयतें नाफिज कर सकता है। तो फिर काजी इसको न बदले भाई, तो काजी के लिए इसको बदलना जायज नहीं है। वयबका अमीनु यकदिरु, और बाकी रहेगा ऐसा अमानतदार जो कुदरत रखता है। ऐ इदा कान अल वसी अमीनन कादिरन अला तसर्रुफी, यानी जब वसी जो है वो ऐसा अमानतदार आदमी है जो कुदरत रखता है तसर्रुफ पर, तो ला यजूज लिल काजी इखराजुहु, तो काजी के लिए जायज नहीं है इसको निकालना, यानी ईसा से इसको निकालना जायज नहीं है। बल यजिबु तबकियतुहु, बल्कि वाजिब है इसको बाकी रखना। वह इलस नहीं नीला यतफर रदु अहदुहुमा इल्ला बिशिरा इकफनी ही व तजहीज ही वलखुसूमती फी हुकूकी ही। सूरत मसला ये, एक शख्स ने दो आदमियों को अपना वसी बनाया, जैद और आमर को अपना वसी बनाया कि मेरे मरने के बाद मेरे सारे तसर्रुफात मेरे कामों की आपने निगरानी करनी है, और ये माल वगैरह को तकसीम वगैरह सारा आप लोगों ने करना है। तो क्या अब इन दोनों में से एक अकेला ये तसर्रुफात कर सकता है या नहीं? तो तरफेन रहिमहुमल्लाह फरमाते हैं कि जब उसने दोनों को वसी बनाया है, तो जरूरी है, लाजमी है कि तसर्रुफात के वक्त ये दोनों मौजूद हों, ताकि कोई भी तसर्रुफ वगैरह करें तो मशवरा कर लें। और चूंकि उसने दोनों को वसी बनाया है, मालूम हुआ उसका अकेले एक की राय पर एतमाद नहीं है, लेकिन दोनों की मुश्तरका राय पर उसका एतमाद है, तो वो दोनों मिलकर तसर्रुफात करेंगे, अकेले अकेले तसर्रुफ नहीं कर सकते। इल्ला चंद तसर्रुफात हैं, वो अकेला भी इनमें से कोई करना चाहे कर सकता है। मसलन मैयत का कफन दफन करना है, उसने दो को वसी बनाया था, एक कराची सफर पर गया हुआ है, तो अब उसके आने तक पता नहीं कितने घंटे गुजरते हैं, तो इधर तो मैयत खराब होने का खदशा है, पता नहीं वो आज पहुंचता है कल पहुंचता है, तो लिहाजा ये कफन दफन ये एक करेगा क्योंकि यहां ताखीर की गुंजाइश नहीं है। इसी तरह कुछ और चीजें हैं, देखिए आगे जिक्र कर रहे हैं। कहते हैं वह इलस नहीं नी, और दो को वसी बनाने की सूरत में लायता फर्रदु अहदुहुमा, इन दोनों में से कोई अकेला नहीं होगा, यानी तसरुफ करने में अकेला नहीं होगा। इल्ला बिशिरा कफनी ही, मगर उस मैयत के लिए कफन खरीदने में, कफन खरीदते में वहां पर दोनों का होना जरूरी नहीं है। वह तजहीज ही, तजहीज कहते हैं कि तजहीज और तकफीन, तजहीज कहते हैं कि मैयत के मरने से लेकर दफन तक सारे मामलात इसमें आ गए। कफन पहनाना भी है, गुसल देना, कफन पहनाना और कब्र खुदवाना और फिर दफन करना, ये सारी चीजें इस तजहीज में आ जाती हैं। तो तजहीज भी जो है उसमें भी एक हो तो काफी है, वो तसरुफ कर सकता है, इसलिए क्योंकि दूसरा अगर सफर पर गया हुआ है तो इंतजार नहीं किया जा सकता, इधर मैयत के खराब होने का खदशा है। बात समझ में आ गई। तो कहते हैं जब दो को वसी बनाया है तो उन दोनों में से कोई मुतफर्रिद नहीं हो सकता, अकेला नहीं हो सकता, यानी तसर्रुफ में, इल्ला बिशिरा कफनी ही व तजहीज ही, मगर कफन की खरीदारी में, व तजहीज ही और मैयत की तजहीज और तकफीन में, वल खुसूमती फी हुकूकी ही, और इसी तरह खुसूमत करना मैयत के हुकूक में, मैयत के हुकूक के बारे में खुसूमत करना यानी काजी के पास मुकदमा लड़ना, इसमें भी कोई एक भी हो तो वो काफी है, इसलिए क्योंकि काजी के पास मुकदमा जब लड़ा जाएगा, किसी चीज का जवाब वगैरह देना है या जिक्र कर कोई चीज जिक्र करनी है, तो दोनों अगर हो भी, बोलना तो एक ही को पड़ेगा भाई, दोनों तो इकट्ठे नहीं बोल सकते, क्योंकि अगर दोनों इकट्ठे बोलेंगे तो काजी को तो कुछ समझ में ही नहीं आएगा, तो लिहाजा जब बोलना एक ने है तो मौजूदगी भी एक ही काफी है। ये माना है वल खुसूमती फी हुकूकी ही, और खुसूमत करना यानी मुकदमे लड़ना, फी हुकूकी ही उस मरने वाले के हुकूक में, व कजा दैनी ही व तलबी ही और मरने वाले के दैन को अदा करना, व तलबी ही और दैन को तलब करना, मरने वाले के जिम्मे दैन थे, अब उस दैन को अदा करना है, तो एक भी अदा कर दे काफी है, दूसरे की मौजूदगी की जरूरत नहीं, इसलिए क्योंकि यहां किसी मशवरे की जरूरत नहीं है, सिर्फ दैन अदा करना है। बात समझ में आ गई। तो वो तो एक भी अदा करे, दोनों अदा करें, बात तो एक ही है, लिहाजा वहां एक भी अदा कर सकता है, या मरने वाले के कर्जे लोगों के जिम्मे हैं जो उसने वसूल करने थे, तो उनका मुतालबा करने में भी एक काफी है, दोनों का होना जरूरी नहीं है, क्योंकि यहां भी किसी मशवरे वगैरह की जरूरत नहीं है। यह माना है व कजा इदैन ही व तलबी ही और मैयत का देन अदा करने में, कजा का माना है अदा, अदा, व कजा इदैन ही और मैयत का देन अदा करने में, व तलबी ही और देन को तलब करने में, व शिरा हाजत तिफली और बच्चे की हाजत की खरीदारी में, बच्चे की हाजत की खरीदारी में, भाई मरने वाले के बच्चे हैं तो उन बच्चों के लिए खाने पीने लिबास वगैरह और चीजों की जरूरत होती है, तो अब ये एक भी ये खरीदारी कर सकता है। फर्ज करो अगर एक गया हुआ है, कराची चला गया है या कहीं सफर पर गया है, तो अब अगर हम उसका इंतजार करें तो इधर तो बच्चे हैं भाई, बच्चों को नुकसान पहुंचेगा, लिहाजा उनके खाने पीने और लिबास वगैरह इस तरह के जो खर्चे होंगे एक भी कर सकता है। ये माना है वह शिरा हाजत तिफली और उसके बच्चे की हाजत की खरीदारी में, यानी बच्चे की जरूरत की खरीदारी में, वल इतिहाब लहू, इतिहाब हिबा से है, हिबा तोहफा, इतिहाब का माना है हिबा कबूल करना, तोहफा वसूल करना किसी से, तोहफा कबूल करना, मरने वाले के बच्चों को कोई शख्स तोहफा देता है तो ये जो एक वसी है वो भी इस तोहफे को कबूल कर सकता है, इस तोहफे को कबूल कर सकता है, क्योंकि इसमें भी किसी मशवरे वगैरह की जरूरत नहीं, और इसमें भी अगर ताखीर करेंगे या वो शख्स बच्चों को तोहफा दे रहा है, पता नहीं बाद में फिर वो तोहफा देता है या नहीं देता, तो ताखीर नहीं करेंगे, एक भी उसको ले सकता है, कबूल कर सकता है बच्चों के लिए। یہ معنی ہے والاتحاب لہو اور ہبہ قبول کرنا لہو اس بچے کے لیے، واعتاق عبد عین اور اسی طرح آزاد کرنا کسی معین غلام کو، مرنے والے نے کہا تھا کہ میرے مرنے کے بعد میرا فلاں غلام آزاد کر دینا، معین غلام کے بارے میں کہا تھا، تو اس میں بھی کسی مشورے کی ضرورت نہیں، کوئی ایک بھی اس کو آزاد کر سکتا ہے جبکہ اصول سے مال میں سے نکل رہا ہے. ہاں اگر اس نے غیر معین غلام ذکر کیا تھا کہ میرے کسی ایک غلام کو آزاد کر دینا، پھر یہ تصرف اس میں مشورے کی ضرورت ہے، تو اس میں پھر دونوں کا ہونا ضروری ہے، کوئی اکیلا اس تصرف کو نہیں کر سکتا. بات سمجھ میں آ گئی؟ یہ معنی ہے وہ اعتاق عبد عین اور آزاد کرنا ایسے غلام کو جو متعین ہے. اذا كان اوصى باعتاق عبد معين فاحد الوصيين يملك اعتاقه، جب وصیت کی موصی نے ایک معین غلام کو آزاد کرنے کی، فاحد الوصيين تو دونوں وصیوں میں سے ایک بھی، يملك اعتاقه وہ مالک ہے اس کو آزاد کرنے کا، لعدم الاحتياج الى الراي اس لیے کیونکہ ضرورت نہیں ہے رائے کی، یعنی مشورے کی، دوسرے کی رائے کی یہاں کوئی ضرورت نہیں ہے. بخلاف اعتاق العبد الغیر المعین، بخلاف آزاد کرنا ایسے غلام کو جو معین نہیں ہے، ہاں اس میں مشورے کی ضرورت ہے، تو اس میں دونوں کا ہونا ضروری ہے. ورد ودیعت وتنفیذ وصیت معینتین، اور لوٹانا ایسی امانت کو، وتنفیذ وصیت اور نافذ کرنا ایسی وصیت کو، معینتین اس حال میں کہ دونوں معین ہوں. دونوں کیا ہوں؟ یعنی ودیعت بھی معین ہے اور وصیت بھی معین ہے. صورت یہ، ایک شخص ہے اس کے پاس کسی کی گاڑی ہے امانت کے طور پر، تو دیکھو اب یہ معین امانت ہے، اس کو اگر ایک وصی بھی لوٹانا چاہے تو واپس لوٹا سکتا ہے، کیونکہ یہاں کسی مشورے کی ضرورت نہیں ہے. اور اسی طرح کسی کی معین وصیت کو نافذ کرنا ہے، مثلا اس نے کیا کہا تھا کہ یہ والی میری گاڑی بکر کو دے دینا، تو دیکھو اب معین وصیت کو کیا کر رہا ہے، نافذ کر رہا ہے، اور وہ گاڑی سلو سے آرام سے نکل آتی ہے، تو یہاں بھی کسی مشورے کی ضرورت نہیں، تو یہاں بھی ایک وصی تصرف کر سکتا ہے. یہ معنی ہے ورد ودیعت وتنفیذ وصیت معینتین، اور واپس کرنا کسی ودیعت کو اور نافذ کرنا کسی وصیت کو اس حال میں کہ یہ دونوں متعین ہوں. وجمع اموال ضائعة، اور اسی طرح جمع کرنا ایسے مالوں کو جو ضائع ہونے والے ہیں، ایسے مال جن میں ضائع ہونے کا خطرہ ہے، اگر ان کو جمع نہیں کریں گے، اکٹھا کر کے نہیں رکھیں گے تو وہ تو ضائع ہو جائیں گے، تو ایسے مالوں کو جمع کرنا یہ بھی اکیلا ایک کر سکتا ہے. بات سمجھ میں آ گئی؟ بلکہ یہ تو لوگ بھی ایک دوسرے کے لیے کرتے ہیں، وصی ہونا ضروری نہیں ہے. آپ بھی دیکھتے ہیں آپ کے ساتھی کی کوئی چیز ضائع ہونے والی، ضائع نہ ہو جائے، وہ موجود نہیں ہے، تو آپ اس کے لیے سنبھال لیتے ہیں اور جب آتا ہے پھر اس کے حوالے کر دیتے ہیں، تو یہ وصی، اس میں تو وصی ہونا بھی ضروری نہیں. تو وجمع اموال ضائعة، اور جمع کرنا ایسے مالوں کو جو ضائع ہونے والے ہیں، یعنی جن میں ضائع ہونے کا خطرہ ہے. وبيع ما يخاف تلفه، اور بیچنا ایسی چیز کو کہ خوف ہو اس کے ہلاک ہونے کا. بھئی دو وصیوں میں سے ایک سفر پر گیا ہوا ہے اور ادھر اس کی فصل مثلا ٹماٹر ہے، ٹماٹر کی فصل تیار ہو گئی، اب اگر انتظار کریں گے دو چار دن تو یہ ٹماٹر تو کہیں خراب نہ ہو جائیں، تو ایسی چیز جس کے تلف ہو جانے کا خوف ہو، تو ایک وصی بھی اس کو بیچ سکتا ہے. یہ ماننا ہے وَبَيْعِ مَا يُخَافُ تَلَفُهُ، اور بیچنا ایسی چیز کا جس کے ہلاک ہونے کا خوف ہو، جس کے ہلاک ہونے کا خوف ہو. فَإِنَّ بَعْضَ هَذِهِ الْأُمُورِ مِمَّا لَا يَحْتَاجُ إِلَى الرَّأْيِ، اس لیے کیونکہ ان امور میں سے بعض جو ہیں وہ تو محتاج ہی نہیں ہیں کسی رائے کے، یعنی مشورے وغیرہ کے. وَبَعْضُهَا مِمَّا يَزُرُّ فِيهِ التَّوَقُّفُ، اور بعض ان میں سے وہ ہیں کہ جن میں تاخیر جو ہے، توقف جو ہے، وہ نقصان دیتا ہے، اگر دیر کی جائے گی تو نقصان ہوگا. بچوں کے کھانے پینے کا معاملہ ہے، اگر دیر کریں گے تو بچوں کا तो बच्चों का नुकसान होगा, या ये जैसे अगर देर करेंगे तो उसका वो माल हलाक हो जाएगा। तो फला यश तरितुल इज्तिमाउ, तो बस इज्तिमा जो है दोनों वसियों का वो शर्त नहीं होगा इसमें। वल इज्तिमाउ फिल खुसूमति शगबुन, और इज्तिमा खुसूमत के अंदर वो तो हंगामा है। भाई काजी के साथ मुकदमा लड़ने में बतलाया कि एक भी काफी है, इसलिए क्योंकि अगर दोनों जमा हो जाएंगे काजी के पास फिर तो शोरो शगब होगा, हंगामा होगा, भाई काजी को तो कुछ समझ में नहीं आएगा, बोलना तो एक ही ने है, लिहाजा एक भी खुसूमत कर सकता है। ये माना है वल इज्तिमाउ फिल खुसूमति शगबुन, और दोनों वसियों का जमा होना खुसूमत में ये तो हंगामा होगा। वहादा कौलु अबी हनीफा व मुहम्मदिन रहिमहुमल्लाह, और ये तरफेन रहिमहुमल्लाह का कौल है, वो फरमाते हैं ये चंद चीजें हमने जिक्र कर दी, इस तरह की चीजों के अंदर तो एक को विलायत हासिल होगी और बाकी जगह दोनों का इकट्ठा होना जरूरी है। وعند ابي يوسف رحمه الله يتفرد كل بالتصرف في جميع الاشياء। इमाम अबू यूसुफ रहमतुल्लाह फरमाते हैं कि जो वसी होता है ये जानशीन होता है मैयत का, और जब इसने दो वसी बनाए हैं तो हर वसी जानशीन है और हर वसी को पूरा पूरा इख्तियार है, कहीं भी दोनों के इज्तिमा की जरूरत नहीं है, हर वसी अपने अपने तौर पर तसर्रुफ कर सकता है। बात समझ में आ गई। वाइंदा अबी यूसुफ रहमहुल्ला, और इमाम अबू यूसुफ रहमहुल्ला के नजदीक यतफर्रदु कुल्लुन, हर एक इनमें से जो है वो अकेला हो गया यानी तन्हा ही करेगा, हर एक इनमें से तन्हा होगा, बितसर्रुफी तसर्रुफ में, फी जमीअल अशियाई तमाम चीजों में, यतफर्रदु कुल्लुन बितसर्रुफी फी जमीअल अशियाई, कि इन दोनों वसियों में से हर एक तन्हा होगा हर तसर्रुफ में इन तमाम चीजों के अंदर, यानी वो अकेला ही तसर्रुफ कर सकता है हर एक भाई। व वसीयुल वसी औसा इलैही फी मालिही औ माली मूसीही वसीयुन फीही मा, भाई याद रखिए एक वसी आगे दूसरा वसी बना सकता है। मसलन एक शख्स मरने लगा, उसने जैद को वसी बनाया कि तुम मेरे कामों के सरपरस्त और निगरान हो मेरे बाद, और जैद ने बाद में बकर को वसी बना दिया, तो ये वसी का वसी हुआ, तो ये जैद के लिए जायज है। वसी क्या कर सकता है, किसी दूसरे को वसी बना सकता है, और वसी अपने माल में भी किसी दूसरे को वसी बना सकता है और मूसी के माल में भी। मसलन एक शख्स ने जैद को अपना वसी बनाया, जैद जब मरने लगा तो उसने अपने माल के अंदर भी बकर को वसी बनाया और मूसी के माल में भी बकर को वसी बना दिया। बात समझ में आ गई। तो सिर्फ अपने माल में किसी को वसी बनाए ये भी ठीक, और मूसी के माल में और अपने माल दोनों में वसी बनाए ये भी ठीक, और सिर्फ मूसी के माल में किसी को वसी बनाए ये भी ठीक है भाई। वो वसीयुल वसी, और वसी का ऐसा वसी औसा इलैही फी मालिही, जिसको उसने वसी बनाया है अपने माल में, वसी ने अपने माल में किसी को वसी बनाया है, और माली मूसी ही या अपने मूसी के माल में किसी को वसी बनाया है, तो वो वसी युम फी हिमा, वो इन दोनों में वसी होगा, यानी दोनों में वसी बन सकता है। बात समझ में आ गए। तो चाहे तो क्या करे, एक आदमी मरने लगा उसने किसको वसी बनाया था, जैद को, तो जैद चाहे तो बकर को वसी बना दे, और बकर को फिर वसी बना रहा है तो जैद चाहे अपने माल का वसी बना दे, चाहे मूसी के माल का वसी बना दे, चाहे दोनों के माल का वसी बना दे, तीनों सूरतें जायज हैं। यह मानना है कि वो वसी युनफी हिमा, उन दोनों में वसी होगा। व किस्मतुल वसी ये अनिल वरासती माल मूसा लहू तसिहु फला तर्जिउ अलैही इन ज़ाक़िस्तुहुम माहू। सूरत मसला ये कि जो वसी है ना, वसी वो माल तकसीम करता है और जो वारिस हैं वो मौजूद नहीं, वो कहीं सफर पर गए हुए हैं, चाहे बालिग हैं चाहे ना बालिग हैं, वो सफर पर गए हुए हैं, और मूसा लहू जिसके लिए वसीयत की थी मरने वाले ने, वो आ गया आकर के मेरा हिस्सा मुझे अब दे दो, तो वसी वारिसों की तरफ से उसके साथ माल तकसीम कर सकता है, एक सुलुस उसको दे दे और दो सुलुस खुद रख ले। सूरत समझ में आ गई? तो ये तकसीम कर सकता है, ये तकसीम सही हो जाएगी। उसके बाद ऐसा हुआ, इसने तकसीम कर ली, वसी को सुलुस दे दिया और वारिसों के दो सुलुस इसने खुद रख लिए। फिर इत्तेफाक ऐसा हुआ कि वो वारिसों का हिस्सा वसी के पास हलाक हो गया, वारिसों के हिस्सा अब वारिस जब वापस आए, पता किया तो वसी ने बताया कि मैंने आपका हिस्सा अलग किया था लेकिन वो मेरे से हलाक हो गया, आग लग गई या गुम हो गया या जाया हो गया या दरिया में डूब गया, कोई सूरत कोई हादसा पेश आ गया। तो क्या अब वारिस मूसा लहू के पास जाएंगे कि तुमने सुलू से माल लिया था, हम वो तकसीम नहीं मानते, अब दोबारा तकसीम करो और ये जो माल है इसका सुलूस तुम ले लो और बाकी हमें दे दो? कहते हैं नहीं, ऐसा वो नहीं कर सकते, क्योंकि वसी ने जो वारिसों की तरफ से तकसीम की थी वो सही थी, यानी वसी वारिसों का कायम मकाम हो गया था। बात समझ में आ गई भाई? क्यों ये वसी वारिसों का कायम मकाम कैसे हो गया? कहते हैं इसलिए क्योंकि वारिस भी मैयत के जानशीन होते हैं, वारिस भी मैयत के जानशीन होते हैं और वसी भी मैयत का जानशीन होता है, लिहाजा चूंकि दोनों जानशीन हैं तो एक जानशीन ने दूसरे जानशीन की जगह पर कोई तसरुफ किया है तो वो सही है, नाफिज हो जाएगा। बात समझ में आ गई? ये माना है, देखिए भाई, व किस्मतुल वसी ये अनिल वरासती, और तकसीम कर लेना वसी का अनिल वरासती किसकी तरफ से? वारिसों की तरफ से वसी का, तो वारिसों की तरफ से वसी का तकसीम कर लेना माल मूसा लहू किसके साथ? मूसा लहू के साथ, तसिहु ये सही है, फला तर्जिउ अलैहि, लिहाजा वारिस रुजू नहीं करेंगे मूसा लहू पर, इन ज़ाअ क़िस्तुहुम माहू, अगर जाया हो गया वारिसों का हिस्सा माहू ऐ माल वसी किसके साथ? वसी के पास, ऐ किस्मतुल वसी ये तरकता माल मूसा लहू अनिल वरसति सिगारी अविल किबारिल गाइबीन तसिहु, यानी वसी का तकसीम कर लेना तरके को मूसा लहू के साथ, अनिल वरसति सिगारी अविल किबारी नाबालिग और बालिग वारिसों की तरफ से, अलगाइबीन उन नाबालिग और बालिग वारिसों की तरफ से, अलगाइबीन जो गायब हैं, तसिहु ये तकसीम सही है। तर्जमे पे नजर है, फिर देखें, वसी जो तकसीम कर लेता है तरके को मूसा लहू के साथ उन वारिसों की तरफ से जो सिगार या किबार और हैं और गायब हैं, सफर पर गए हुए हैं, तो ये तकसीम तसिहु ये तकसीम सही है। हत्ता लौ कब्ज़ल वसी नसीब अल वरासती, हत्ता कि अगर वसी ने कब्जा कर लिया वारिसों के हिस्से पर, वज़ाअफी यदिही, और वो वारिसों का हिस्सा जाया हो गया इस वसी के कब्जे में, ला यकूनु लिल वरासती रुजू अल मूसा लहू बिशैइन, तो जायज नहीं है वारिसों के लिए कि वो रुजू करें मूसा लहू पर किसी चीज के साथ। बात समझ में आ गए? وقسمته عن الموصى له معهم لا فيرجع بثلث ما بقي, इसका बरअक्स भाई, पहली सूरत क्या थी? वसी ने तकसीम की थी किसकी तरफ से? वारिसों की तरफ से, और किसके साथ की थी? मूसा लहू के। अब इसका बरअक्स कर लें, वसी मूसा लहू की तरफ से तकसीम करता है वारिसों के साथ, मूसा लहू कहीं सफर पर गया हुआ है और वसी ने वारिसों के साथ तकसीम की, मूसा लहू का हिस्सा निकाला और उसको अपने पास रख लिया कि जब मूसा लहू आएगा तो मैं उसको दे दूंगा, और इत्तेफाक से वो हिस्सा मूसा लहू का हिस्सा वसी के पास हलाक हो गया, जाया हो गया, तो कहते हैं कि ये तकसीम वो नहीं कर सकता, ये वसी ये तकसीम नहीं कर सकता, और इसके पास अगर वो हिस्सा हलाक हो गया है तो मूसा लहू दोबारा वारिसों के पास जाएगा और कहेगा कि कैसे तुमने मेरा हिस्सा वसी को दिया था, मैं वो नहीं तस्लीम करता, मुझे ये मौजूदा माल में से सुलुस दो, तो वारिसों को देना पड़ेगा। सूरत समझ में आ गई? تو کہتے ہیں وَقِسْمَتُهُ عَنِ الْمُوسَى لَهُمْ, اور وصی کا تقسیم کرنا موسیٰ لہو کی طرف سے معاہم ان وارثوں کے ساتھ, لا یہ صحیح نہیں ہے. فَيَرْجِعُ بِسُلُسِ مَا بَقِيَا, پس موسیٰ لہو رجوع کرے گا ما بقیہ کے سلس میں. اگر وہ مال کس کے پاس ہلاک ہو گیا, وسیع کے پاس, جو سلس اس کے لیے نکالا تھا وہ تو ضائع ہو گیا, تو یہ پھر جو مال باقی بچا ہے اس کے سلس کے ساتھ پھر وارثوں پر رجوع کرے گا. معنی سمجھ میں آیا؟ یہ معنی ہے فَيَرْجِعُ بِسُلُسِ مَا بَقِيَا, پس وہ موسیٰ لہو رجوع کرے گا مَا بَقِيَا مال کے سلس میں. دیکھو پوری تفصیل بیان کریں گے. اَيْ قِسْمَتُ الْوَصِيِّ عَنِ الْمُوسَى لَهُ الْغَائِبِ مَعَ الْوَرَثَةِ الْكِبَارِ الْحَاضِرِينَ لَا تَصِحُّ, یعنی وصی کا تقسیم کرنا اس موسیٰ لہو کی طرف سے جو کہ غائب ہے, مع الورثۃ الکبار الحاضرین, ان بڑے وارثوں کے ساتھ جو کہ حاضر ہیں, تو وصی کا یہ تقسیم کرنا لا تصح, یہ صحیح نہیں ہے. حتی لو قبض نصیب الموسیٰ لہو الغائب, یہاں تک کہ اگر وصی نے قبضہ کر لیا اس موسیٰ لہو کے حصے پر جو کہ غائب ہے, وہ ہلک فی یدہ, اور یہ حصہ وصی کے ہاتھ میں ہلاک ہو گیا, رجع الموسیٰ لہو بثلث ما بقیہ, تو موسیٰ لہو رجوع کرے گا وہ جو ما بقیہ مال ہے اس کے ثلث میں, اور پھر دوبارہ اس میں سے ثلث لے لے گا. اما عن الموسیٰ لہو الحاضری, اچھا یہ تو وہ موسیٰ لہو تھا جو غائب تھا, توجہ ہے
جی.
وصی نے تقسیم کی تھی وارثوں کے ساتھ کس کی طرف سے؟ موسیٰ لہو غائب کی طرف سے. اگر موسیٰ لہو حاضر کی طرف سے تقسیم کرتا ہے, مثلا موسیٰ لہو بھی موجود ہے مجلس میں اور وارث بھی ہیں, اور ان کے ساتھ تقسیم کرتا ہے کون؟ وصی. وصی موسیٰ لہو کی طرف سے تقسیم کر رہا ہے اور موسیٰ لہو بھی موجود ہے, تو کیا یہ تقسیم صحیح ہے؟ کہتے ہیں دیکھیں گے کہ موسیٰ لہو نے اس کو اجازت دی ہے یا اجازت نہیں دی. اگر اجازت نہیں دی تو پھر بھی موسیٰ لہو کیا کر سکتا ہے؟ دوبارہ رجوع کر سکتا ہے اگر اس کا مال اس کے پاس ہلاک ہو جائے. اور اگر اس نے اجازت دی ہے, اجازت دی ہے, تو پھر یہ جو وصی ہے یہ موسیٰ لہو کا وکیل بن جائے گا. کیا بن جائے گا؟ وکیل بالقبض, کہ جاؤ میرا حصہ لے کر اس پر قبضہ کر لو اور پھر مجھے لا کر دے دو. تو یہ وصی جب اس کی اجازت سے تقسیم کر رہا ہے تو یہ وصی کیا بن گیا؟ موسیٰ لہو کا وکیل بالقبض بن گیا. اس صورت میں جب وصی نے اس کا حصہ لیا اور اس پر قبضہ کر لیا اور اس کے پاس وہ چیز ہلاک ہو گئی, تو پھر اب رجوع نہیں کرے گا کیونکہ اس نے خود اس کو وکیل بنایا تھا. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں اما عن الموسیٰ لہو الحاضری, اور باقی وہ موسیٰ لہو جو کہ حاضر ہے اس کی طرف سے, تو فقبض الوصی نصیبہ, تو وصی کا قبضہ کر لینا اس موسیٰ لہو کے حصے پر, ان کان باذنہ, اگر یہ موسیٰ لہو کی اجازت سے تھا, فہو وکیل عن الموسیٰ لہو بالقبض, تو وہ موسیٰ لہو کا وکیل بالقبض ہے. یوں ترجمہ کر لیں, فہو وکیل عن الموسیٰ لہو بالقبض, تو وہ وصی جو ہے وہ موسیٰ لہو کا وکیل ہے قبضے کا. فلا یکون لہو حق الرجوع, لہذا موسیٰ لہو کو رجوع کا حق نہیں ہوگا اگر یہ مال وصی کے پاس ہلاک ہو گیا, کیونکہ وصی کی اجازت سے وہ کر رہا ہے تو وہ اس کا وکیل ہو گیا, اور اس کے وکیل نے جب قبضہ کر لیا تو گویا موسیٰ لہو نے قبضہ کر لیا. جب موسیٰ لہو نے قبضہ ایک دفعہ گویا کر لیا تو اب مال ہلاک ہو جائے تو دوبارہ وہ وارثوں پر رجوع نہیں کر سکتا. یہ معنی ہے فلا یکون لہو حق الرجوع, تو لہذا موسیٰ لہو کو رجوع کا حق نہیں ہوگا. وَإِن لَّمْ يَكُن بِإِذْنِهِ فَلَهُ الرُّجُوعُ, اور اگر یہ جو وصی نے قبضہ کیا تھا موسیٰ لہو کے حصے پر, اگر یہ موسیٰ لہو کی اجازت کے بغیر تھا, فلہ الرجوع, تو موسیٰ لہو کو رجوع کا حق ہے. موسیٰ لہو بھی حاضر ہے اور اس کی اجازت کے بغیر ہی وصی نے وارثوں کے ساتھ تقسیم کی اور موسیٰ لہو کے حصے پر قبضہ کر لیا, اور یہ بغیر اجازت کے اس نے اس حصے پر قبضہ کیا ہے, اب اگر یہ حصہ وصی کے پاس ہلاک ہو گیا تو موسیٰ لہو دوبارہ وارثوں پر رجوع کر کے اپنا ما بقیہ کا ثلث لے لے گا کہ تم نے میرا حصہ وصی کو کیوں دیا تھا میری اجازت کے بغیر, تو ان سے دوبارہ وصول کر لے گا. بات سمجھ میں آ گئی؟ آگے دیکھیے بھائی، وصحت للقاضی واخذه قسطه، وصحت للقاضی، اور صحیح ہے تقسیم قاضی کے لیے، قاضی کے لیے تقسیم کرنا صحیح ہے. واخذه، یہ اخذه کا عطف ہے بھائی. دیکھو بھائی، یہ دیکھو صحت کے اندر ہیا ضمیر ہے اور یہ راجے ہے تقسیم کو، تقسیم صحیح، قسمت کو راجے ہے. کس کو راجے ہے؟ قسمت، یعنی وہی تقسیم. تقسیم صحیح ہے قاضی کے لیے. واخذه، یہ اس کا عطف ہے اس صحت کے اندر جو ہیا ضمیر تھی، صحت کے اندر ہیا ضمیر تھی اس پر اخذه کا عطف ہے، اور ہیا ضمیر فاعل تھی، مرفوع تھی، اسی لیے اخذه بھی یہ مرفوع ہے، فاعل کے درجے میں ہے. بات سمجھ میں آ گئی. لیکن یہ عطف کیا انہوں نے ضمیر مرفوع متصل پر. کس پر؟ ہیا ضمیر مرفوع ضمیر ہے، فاعل کی ہے، اور متصل ہے، فعل کے ساتھ جڑی ہوئی ہے، اس کے اندر چھپی ہوئی ہے. تو اور یاد رکھو ضابطہ یہ ہے کہ ضمیر مرفوع متصل پر جب بھی عطف کرنا ہو تو اس ضمیر مرفوع کی پہلے تاکید لانا پڑے گی، پھر عطف کریں گے، یا درمیان میں فصل ہونا چاہیے. کیا ہونا چاہیے؟ فصل. دیکھو یوں ہونا چاہیے، یہ للقاضی کو اگر ہٹا دیں، صحت ہیا و اخذه، صحت ہیا، یہ ہیا تاکید بنا دیں، وہ جو صحت کے اندر ہیا ہے وہ بھی ہیا اور یہ ہیا اس کی تاکید، اب اس پر و اخذه کا عطف صحیح ہوتا. لیکن ہیا تو یہاں ہے نہیں. ہاں فصل ہے، درمیان میں للقاضی کا لفظ ہے جس نے کچھ جدائی ڈال دی، کچھ فرق دونوں میں کر دیا، دوری ڈال دی، تو اب بھی عطف صحیح. تو ضمیر مرفوع، یہ ضابطہ پہلے بھی گزر چکا ہے، ضمیر مرفوع متصل پر جب عطف کیا جائے تو دو چیزوں میں سے ایک کا ہونا ضروری، یا تو اس ضمیر کی تاکید لائی جائے یا درمیان میں فصل ہونا چاہیے. تو یہاں تاکید تو نہیں ہے لیکن فصل تو ہے، اس لیے یہ عطف صحیح ہے. اخذه کا عطف ہیا پر صحیح ہے کیونکہ درمیان میں للقاضی کا لفظ آ گیا، فصل آ گیا. بات سمجھ میں آ گئی. تو کیا ترجمہ ہوا؟ وصحت للقاضی، قاضی کے لیے قسمت بھی صحیح ہے یعنی تقسیم کرنا بھی صحیح ہے. واخذه، اور قاضی کے لیے لے لینا، اخذه اے اخذ القاضی، قاضی کے لیے لے لینا، قسطہ اے قسط الموسیٰ لہو، موسیٰ لہو کے حصے کو لے لینا. صورت یہ کہ قاضی نے تقسیم کروا دی، وراثت کی تقسیم کس نے کروائی؟ قاضی، اور موسیٰ لہو نہیں تھا، تو قاضی نے موسیٰ لہو کے حصے پر قبضہ کیا، اپنے پاس رکھ لیا کہ جب وہ آئے گا تو اس کو اس کا حصہ دے دیں گے. تو قاضی کا یہ تقسیم کرنا اور اس کے حصے پر قبضہ کرنا یہ صحیح ہے، کیونکہ قاضی کو اسی لیے مقرر کیا گیا ہے کہ وہ تمام مسلمانوں کے حقوق کی حفاظت کرے. بات سمجھ میں آ گئی. تو یہ معنی ہے وصحت للقاضی واخذه قسطه، اور صحیح ہے قاضی کے لیے تقسیم کرنا بھی، اور صحیح ہے قاضی کے لیے حصہ لینا موسیٰ لہو کا. اے صحت للقاضی قسمت الترکت عن الموسیٰ لہو مع الورثتی، صحیح ہے قاضی کے لیے ترکے کو تقسیم کرنا موسیٰ لہو کی طرف سے وارثوں کے ساتھ. وارث تو تھے، موسیٰ لہو نہیں تھا، لیکن قاضی نے موسیٰ لہو کی طرف سے تقسیم کر دی، تو یہ صحیح ہے. واخذ القاضی، دیکھا متن میں کیا آیا تھا، واخذه، اور شرح میں کیا کہا، واخذ القاضی، بتلا دیا یہ اخذه کی ہا ضمیر کس کو راجے؟ قاضی کو. اور صحیح ہے قاضی کا لینا نصیب الموسیٰ لہو، متن میں کیا آیا تھا، قسطہ، قسط کا کیا معنی، نصیب، اور قسطہ ہا ضمیر کس کو راجے؟ بتلا دیا موسیٰ لہو کو راجے ہے. واخذ القاضی نصیب الموسیٰ لہو، اور صحیح ہے قاضی کے لیے موسیٰ لہو کے حصے کو لینا. فقوله، پس ماتن کا جو قول ہے واخذه، توجہ ہے، ماتن کا قول جو متن میں آیا واخذه، عطف علی الضمیر فی صحت، یہ عطف ہے اس ضمیر پر جو کہ صحت کے اندر ہے. ویجوز، اور یہ عطف جائز ہے، لوجود الفصل بینہما، کیونکہ ان دونوں کے درمیان فصل ہے. آگے دیکھیے، فإن قاسمهم في الوصية بحج حج بثلث ما بقي إن هلك في يده أو في يد من يحج. صورت مسئلہ یہ کہ ایک شخص نے وصیت کی تھی کہ میرے مرنے کے بعد میرے لیے حج کروا دینا، میرے پر حج فرض تھا لیکن میں کر نہیں سکا، اب میری طرف سے حج کروا دینا. تو اس کے مرنے کے بعد جو وصی تھا اس نے وارثوں کے ساتھ تقسیم کی اور حج کے لیے مال الگ کر لیا. وصی نے کیا کیا؟ مال تقسیم کیا اور حج کے لیے حصہ نکال لیا، بھائی ثلث میں سے حصہ نکال لیا. اس کے بعد یہ جو حصہ تھا یہ وصی کے پاس ہلاک ہو گیا، کوئی چور لے گئے اسے یہ پیسے، یا اس سفر کے دوران جو ہے وہ ضائع ہوا، ہلاک ہوا، جل گیا وہ مال بھائی، یا وصی نے یہ مال لے لیا تھا ثلث اور پھر اس نے ایک آدمی کو حج پر تیار بھی کر لیا تھا، اس کو یہ مال دے دیا کہ اب تم یہ مال مل گیا تمہیں، اب تم حج پر چلے جانا، حج کر لینا موسی کی طرف سے. لیکن پھر وہ جو وہ آدمی جس کو حج پر بھیجوانا تھا اس کے پاس وہ مال ہلاک ہو گیا. تو چاہے وصی کے پاس ہلاک ہوا ہو، چاہے وصی کے پاس ہلاک ہوا ہو، چاہے اس آدمی کے پاس ہلاک ہوا ہو جس کو حج پر بھیجنا تھا، دونوں صورتوں میں امام اعظم ابو حنیفہ رحم اللہ فرماتے ہیں اس مال کو یوں سمجھیں گے گویا تھا ہی نہیں، اور جو بقیہ مال بچا ہے پھر اس کے ثلث میں سے حج کے لیے مال علیحدہ کر لیں گے. توجہ ہے؟ جو مال وارثوں کو دے دیا ہے وہ جو بقیہ مال ہے پھر دوبارہ اس کے ثلث میں سے حج کے لیے پیسے نکال لیں گے. جبکہ امام ابو یوسف رحمہ اللہ فرماتے ہیں کہ پھر باقی کے سارے کے ثلث کو نہیں دیکھیں گے، بلکہ یہ جو حج کے لیے پیسے نکالے گئے تھے کیا یہ کل مال کا ثلث تھا یا ثلث سے کم تھا. فرض کرو ثلث بنتا تھا 10 لاکھ اور یہ جو حج کے لیے علیحدہ کیے یہ کتنے تھے؟ 6 لاکھ. تو ابھی بھی 4 لاکھ ثلث میں باقی ہیں. تو امام ابو یوسف رحمہ اللہ فرماتے ہیں اگر یہ جو حج کے پیسے نکالے تھے یا تو یہ پورا ثلث تھا یا ثلث سے کم. اگر پورا ثلث تھا پھر اور لینے کی ضرورت نہیں، بس حج ختم ہو گیا، حج نہیں کروا سکتے، پیسے ختم ہو گئے. اور اگر ابھی بھی کچھ ثلث باقی ہے، یعنی مثلا 4 لاکھ فرض کرو ابھی بھی باقی ہیں، تو وہ جو باقی ثلث ہے اب وہ لے لیں گے اور اس کے ذریعے حج کروا دیں گے جہاں سے بھی حج ہو سکا. یہاں سے نہیں ہو سکتا تو کسی قریب والے شہر سے کروا دیں گے جہاں سے 4 لاکھ میں حج ہو جائے. بات سمجھ میں آ گئی؟ جبکہ امام محمد رحم اللہ فرماتے ہیں کہ نہیں، حج کے پیسے ختم ہوئے تو اب بس حج بھی ختم ہو گیا، اب کوئی اور حصہ نہیں لیا جائے گا. اس لیے کیونکہ وصی نے جب ایک دفعہ پیسے علیحدہ کر لیے تھے تو وصی کا علیحدہ کرنا ایسا ہی ہے جیسے موسی نے خود پیسے علیحدہ کیے ہوں، اور جب موسی خود پیسے علیحدہ کر کے دے مرنے سے پہلے کہ میری جائیداد ساری اتنی ہے، اس میں سے یہ لو، یہ والے 10 لاکھ میں تمہیں دے رہا ہوں، اس میں میرے لیے حج کروا دینا، اور پھر یہ جو 10 لاکھ اس نے حج کے لیے علیحدہ کیے تھے جب اگر یہ ہلاک ہو گئے تو پھر باقی مال میں سے حج کروانا وارثوں کے ذمے نہیں ہوتا. کب؟ جب موسی نے خود مال کیا کیا ہو، الگ کر کے دیا ہو حج کے لیے، جب وہ ہلاک ہو جائے تو وارثوں پر لازم نہیں کہ وہ باقی مال میں سے کیا کروا دیں، حج کروا دیں. تو یہاں پر وصی کس کے قائم مقام؟ موسی کے. تو وصی کا الگ کرنا بھی کس کی طرح ہوا؟ موسی کی طرح. اور موسی کا حج کے لیے جدا کیا ہوا مال جب ہلاک ہوتا تھا تو وارثوں پر باقی مال میں سے حج کروانا ضروری نہیں ہوتا تھا، تو یہاں پر بھی وارثوں پر دوبارہ حج کروانا ضروری نہیں، وہ اس کے لیے پیسے اور نہیں دیں گے، یعنی ان پر لازم نہیں ہے. بات سمجھ میں آ گئی؟ دیکھیے بھائی تفصیل آگے آ رہی ہے اور دلائل بھی آ رہے ہیں. فَإِنْ قَاسَمَهُمْ فِي الْوَصِيَّتِ، اگر وصی نے مال کو تقسیم کر لیا، فِي الْوَصِيَّتِ بِحَجٍّ، کس چیز کی وصیت میں؟ حج کی وصیت. پھر دیکھیں فَإِنْ قَاسَمَهُمْ فِي الْوَصِيَّتِ بِحَجٍّ، اگر وصی نے وارثوں کے ساتھ تقسیم کر لیا مال کو، فِي الْوَصِيَّتِ بِحَجٍّ، حج کی وصیت میں، وصی نے وارثوں کے ساتھ حج کی وصیت میں مال تقسیم کر لیا تو حجہ بالثلث ما بقیہ ان ہلک فی یدہ تو حج کروایا جائے گا ما بقیہ کے ثلث سے. ما بقیہ ثلث نہیں, جتنا مال, امام صاحب کیا فرماتے ہیں, جو مال بچ گیا ہے اس سارے کا پھر ثلث نکال لیں گے. بات سمجھ میں آ رہی ہے؟ یہ مانا ہے بالثلث ما بقیہ, ما بقیہ مال کے ثلث سے حج کروایا جائے گا. ان ہلک فی یدہ, اگر یہ مال ہلاک ہو گیا وصی کے قبضے میں, اور فی ید من یحج, یا اس شخص کے قبضے میں جس کو حج پر بھجوایا جائے گا. ای قسم الوصی مع الورثۃ فی الوصیت, تقسیم کر لیا وصی نے وارثوں کے ساتھ, فی الوصیت بحج, وصیت بالحج کے اندر مال کو تقسیم کر لیا. فہلک المال فی ید الوصی, پھر وہ مال ہلاک ہو گیا وصی کے قبضے میں, او فی ید من یحج, یا اس شخص کے قبضے میں جس کو حج پر بھجوایا جائے گا. تو حج بثلث ما بقی عند ابی حنیفۃ رحمہ اللہ, تو حج کروایا جائے گا ما بقیہ مال کے ثلث میں سے, یعنی دوبارہ ایک نیا ثلث نکالیں گے ما بقیہ مال میں سے امام صاحب کے نزدیک. وعند ابی یوسف رحمہ اللہ, اور امام ابو یوسف رحمہ اللہ کے نزدیک. ان کا نما افرز للحج ثلث المال, اگر وہ جو جدا کیا گیا تھا, افرز یفرز کا معنی الگ کرنا, اگر وہ جو الگ کیا گیا تھا حج کے لیے ثلث المال, اگر وہ کل مال کا ثلث تھا, تو لا خد من الباقی شیء للحج, تو پھر باقی مال میں سے کوئی چیز حج کے لیے نہیں لی جائے گی کیونکہ ثلث پورا ہو چکا. وان کان اقل, اور اگر وہ جو حج کے لیے نکالا گیا تھا وہ تھوڑا تھا ثلث سے, تو یوخذ الى تمام الثلث, تو پھر مال لیا جائے گا ثلث کے پورا ہونے تک, کہ ثلث پورا ہو جائے, یہاں تک کہ ثلث پورا ہو جائے اور پھر اسے حج کروائیں گے. وعند محمد رحمہ اللہ, اور امام محمد رحمہ اللہ کے نزدیک. لا یؤخذ شیء فی الحالین, کہ کوئی بھی چیز اور نہیں لی جائے گی دونوں حالتوں میں, چاہے ثلث پورا لیا تھا چاہے کم لیا تھا, کسی صورت میں اور کوئی چیز نہیں لیں گے. لأن افراز الوصی کا افراز المیت, اس لیے کیونکہ وصی کا وہ حصہ علیحدہ کرنا حج کے لیے, کا افراز المیت وہ میت کے علیحدہ کرنے کی طرح ہے. ولو افرز المیت شیئا من ماله للحج, اگر میت کوئی چیز علیحدہ کر دیتا اپنے مال میں سے حج کے لیے, فضاع بعد موته, پھر وہ ضائع ہو جاتا اس موسی کے مرنے کے بعد, تو لا یحج من الباقی, تو حج نہیں کروایا جاتا کس میں سے, باقی کے مال میں سے, کیونکہ حج والا مال تو ختم ہو گیا ضائع ہو گیا. تو اس لیے یہاں وصی بھی اس کے قائم مقام ہے, تو جب اس نے ایک دفعہ مال علیحدہ کر لیا اور وہ ضائع ہو گیا, تو اب باقی مال میں سے حج نہیں کروائیں گے, یعنی لازمی نہیں ہے. ورثہ کروانا چاہیں تو اچھی بات ہے. ولی ابی یوسف رحمہ اللہ, اور امام ابو یوسف رحمہ اللہ فرماتے ہیں کہ ان محل الوصیت الثلث, کہ وصیت کا محل جو ہے وہ ثلث ہے, ثلث میں وصیت نافذ کی جاتی ہے. فتنفذ ان بقی من الثلث شیئن, تو وصیت نافذ ہوگی اگر ثلث میں سے کوئی چیز باقی ہے, یعنی کچھ حصہ ثلث کا باقی ہے. ولی ابی حنیفۃ رحمہ اللہ, امام صاحب کیا فرماتے تھے کہ پھر دوبارہ مال میں سے ثلث, پورے مال کا دوبارہ پورا ثلث نکالو. ولی ابی حنیفۃ رحمہ اللہ, امام صاحب کی دلیل یہ ہے کہ ان تمام القسمت بالتسلیم الى جهۃ المسمات, کہ تقسیم پوری ہوگی بالتسلیم سپرد کرنے سے, الى جهۃ المسمات, اس جہت میں جس کو ذکر کیا گیا, جس کو متعین کیا گیا تھا. امام صاحب فرماتے ہیں کہ تقسیم یوں سمجھیں گے تقسیم ہوئی ہی نہیں, دوبارہ ثلث نکالو. بھئی کیوں نہیں ہوئی تقسیم؟ وہ فرماتے ہیں اس لیے کیونکہ جب مال اس جگہ خرچ نہیں ہوا جہاں وصیت کی گئی تھی, تو یوں سمجھیں گے گویا تقسیم ہوئی ہی نہیں. تو ان کے نزدیک ضروری ہے کہ مال علیحدہ کر کے اس جگہ پر خرچ بھی ہو جائے جس کے بارے میں وصیت کی تھی, پھر جو ہے وہ تقسیم پوری ہوگی. پھر کیا ہوگی؟ پھر کہیں گے اب تقسیم پوری ہو گئی ہے. لیکن اگر بے شک علیحدہ کر لیا لیکن وہاں لگا تو نہیں, حج پر خرچ تو نہیں ہوا, تو یوں سمجھیں گے ابھی تقسیم پوری ہی نہیں ہوئی, دوبارہ نئے سرے سے تقسیم کرو. بھائی तो इमाम साहब की दलील यह है कि अन्ना तमाम अल किस्मत बि तस्लीम इलाल जिहतिल मुसम्माती, कि किस्मत का पूरा होना जो है वो उस मुअय्यना जिहत के अंदर सुपुर्द करने से होगा। फइदा लम युसरफ इला तिलकल जिहति, बस जब उसको खर्च नहीं किया गया उस जिहत में, सारा का हलाक ही कबल अल किस्मती, तो ये ऐसे ही हो गया जैसे कि वो हलाक हुआ हो तकसीम से पहले। तकसीम से पहले गोया एक हिस्सा हलाक हुआ है, और तकसीम से पहले एक हिस्सा हलाक हो जाए फिर तो बिल इतफाक दोबारा सुलुस पूरा निकालते हैं भाई, बस करें बस। वहादा हुआ अल मराम, अल्लाहु आलम बिहकीकतिल कलाम।